जिंदगी बेहतर बनाए, जिंदगी जिंदगी बेहतर बनाए, जिंदगी।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बाद फाऊदु बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलुल्लाह व अला आलिका व अस्हाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीय्यल्लाह व अला आलिका व अस्हाबिका या नूरल्लाह। बुज़ुर्गों के मंदी चैनल के नादरीन, अल्हम्दुलिल्लाह एक बार फिर बुज़ुर्गों के मंदी चैनल का खूबसूरत प्रोग्राम ज़िंदगी बेहतर बनाए लेकर आपकी खिदमत में हाजिर हो चुके हैं। हमारे प्रोग्राम ज़िंदगी बेहतर बनाए में हर मर्तबा हम एक ऐसा मौजू लेकर आपकी खिदमत में हाजिर होते हैं जो हमारी ज़िंदगी को बेहतर बनाने में मददगार साबित होता है। देखिए, बहुत सारी आदतें ऐसी होती हैं जिन्हें अपनाने से ज़िंदगी मुरझा जाती है, उसकी खूबसूरती मांद पड़ जाती है, और बाद आदतें ऐसी होती हैं जिन्हें अपना लिया जाए तो ज़िंदगी को रंग लग जाते हैं, ज़िंदगी में एक निखार आ जाता है, एक लुत्फ़, एक मज़े की कैफियत ज़िंदगी गुजारने वाला शख्स महसूस करता है। आज इंशाल्लाह एक ऐसी ही खूबसूरत आदत के बारे में हम अपने बुज़ुर्ग मुबल्लिगीन से डिस्कस करेंगे कि वो कौन सी आदत है जिसे अपनाएं तो ज़िंदगी में रंग भर जाते हैं। जी हाँ, बुज़ुर्गों के मंदी चैनल के नाज़रीन, वो खूबसूरत आदत है खुश रहने की कोशिश करना। ये एक ऐसी आदत है कि अगर इंसान खुश रहने की कोशिश करे, इसकी आदत को अपनाए, तो यकीन माने ज़िंदगी बेहतरीन बनना शुरू हो जाती है। देखें, खुशी दिल का वो सुकून है जो हमें अल्लाह पाक की किसी नेमत के मिलने या मिलने की उम्मीद पर महसूस होती है। ये एक ऐसी कैफियत है, और खुशी एक ऐसा एहसास है जो इंसान के दिल को सुकून, राहत और इत्मीनान अता करता है। ये एक जज्बाती कैफियत है जो किसी अच्छी खबर, कामयाबी, पसंदीदा शख्स या किसी मकसद के हासिल होने पर दिल में पैदा होती है। खुशी सिर्फ वक्ती मुसर्रत या हंसी का नाम नहीं होता, बल्कि ये तो एक अंदरूनी सुकून और इत्मीनान की अलामत भी हो सकती है। खुशी इंसान की ज़िंदगी को बारौनक बनाती है, पुरलुत्फ बना देती है। जिस शख्स से वाकई खुशियाँ रूठ जाएं, तो वो उसे अपनी ज़िंदगी बड़ी बोझ लगने लगती है, वो तस्वीरें गम बनकर जीने का हौसला खो बैठता है और ज़िंदगी में नाकाम भी हो जाता है। इसीलिए ज़रूरी है कि इंसान खुश रहने की कोशिश करता रहे। और क्यों करे? इसलिए कि ये जो कोशिश होगी ना, इसको डिप्रेशन से यानी मायूसी से और आइसोलेशन यानी तन्हाई से बचाने में मुआविन और मददगार साबित होगी। आज के हमारे प्रोग्राम का मौजू है खुश रहने की आदत अपनाएं। देखें, ये मौजू ही हमें बता रहा है कि हम खुश रहने की आदत अपना सकते हैं, यानी कि इख्तियारी अमल है। अगर हम कोशिश करेंगे तो अपनी ज़िंदगी में बदलाव लाया जा सकता है, खुश रहने की आदत अपनाई जा सकती है। और ये हमारे बुज़ुर्ग मुबल्लिगीन हमें गाइड करेंगे, हमें समझाएंगे अपने तजर्बे की रोशनी में, दीन इस्लाम की रोशनी में, कि हम खुश रहने की आदत को कैसे अपना सकते हैं। फिर इतनी मुश्किलें, इतनी परेशानियां, इतनी तकलीफ़ें, इन सब के बावजूद खुश कैसे रहा जा सकता है, और क्या खुशी वक्ती होती है या खुशी दायमी भी होती है, ये सारी गुफ्तगू और मज़ीद बहुत सारी बातें इंशाअल्लाहुल करीम आज के प्रोग्राम में हम अपने मुबल्लिगीन से सीखेंगे। आप सबसे गुजारिश करूँगा, आज का प्रोग्राम बहुत अहम है इसलिए कि इसका ताल्लुक हमारी ज़िंदगी से। बुज़ुर्ग मुबल्लिगीन हमारे साथ हैं, आइए मैं इनका तारुफ भी कराता हूँ, फिर इंशाअल्लाह अपने प्रोग्राम को मज़ीद आगे बढ़ाएंगे। मेरे सीधे हाथ की तरफ जो बुज़ुर्ग मुबल्लिग हमारे तशरीफ़ फरमा है, मुस्कुराता चेहरा है माशाल्लाह, सैयद मुजाहिद अत्तारी भाई। शाह साहब, कैसे हैं आप?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
तबीयत अच्छी है आपकी? सुभान अल्लाह। मुजाहिद भाई के बराबर में हमारे नात खां तशरीफ़ फरमा है, महफूज अत्तारी भाई। जी महफूज भाई, कैसे हैं आप?
الحمدللہ
ماشاءاللہ سبحان اللہ اللہ آپ کو بھی مسکراتا رکھے. میرے دوسرے ہاتھ میں تشریف فرما ہے بزرگ مبلغ ہیں جناب سید محمد شاہد عطاری بھائی. شاہد بھائی کیسے ہیں آپ؟
الحمدللہ اللہ پاک کا بہت اللہ کا احسان.
ماشاءاللہ شاہد بھائی کے برابر میں تشریف فرمائے ہمارے بزرگ مبلغ جناب محمد حسین عطاری بھائی المعروف حسینی بھائی.
الحمدللہ
حسینی بھائی کیسے ہیں آپ؟
اللہ پاک
اللہ جی گرامی
الحمدللہ
طبیعت اچھی ہے سبحان اللہ سبحان اللہ. پہلے درود پاک کی فضیلت شامل کرتے ہیں پھر انشاءاللہ محفوظ بھائی سے نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم بھی سنیں گے انشاءاللہ. نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پہ اپنی 10 رحمتیں نازل فرماتا ہے. جو مجھ پہ 10 بار درود پاک پڑھے اللہ پاک اس پر اپنی 100 رحمتیں نازل فرماتا ہے اور جو مجھ پر 100 بار درود پاک پڑھے اللہ پاک اس کی دونوں آنکھوں کے درمیان میں لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. تو بزرگوں کے مندی چینل کے ناظرین کتنی پیاری حدیث میں نے آپ کی خدمت میں عرض کی ہے کہ درود پاک کی فضیلت کتنی زیادہ ہے. ایک مرتبہ 10 مرتبہ 100 مرتبہ تو جتنا گڑ ڈالو اتنا میٹھا ہوتا جا رہا ہے. اب یہ ہمارے اوپر ہے. ایسے بھی ماشاءاللہ بزرگ ہیں جو دن میں ہزاروں مرتبہ درود پاک پڑھتے ہیں. ہم غور کریں کیا ہم نے درود پاک پڑھنے کو اپنا وظیفہ بنا لیا ہے؟ اگر بنا لیا ہے تو مبارک ہو, نہیں بنایا تو آج سے وظیفہ بنا لیں. انشاءاللہ دنیا اور آخرت دونوں میں سرخ روئی کا باعث بنے گا. اللہ پاک ہمیں کثرت سے درود پاک پڑھنے کی توفیق عطا فرمائے. آئیے محفوظ بھائی کی طرف چلتے ہیں. جی محفوظ عطاری بھائی آج آپ ہمیں کون سا کلام سنا رہے ہیں؟
کالیاں زلفاں والا دکھی دلاں دا سہارا.
کالیاں زلفاں والا دکھی دلاں دا سہارا سبحان اللہ بے شک. جی
صلو علی الحبیب
صلی اللہ علی محمد
صلی اللہ علیک یا رسول اللہ وسلم علیک یا حبیب اللہ صلی اللہ علیک یا رسول اللہ وسلم علیک یا حبیب اللہ حق کے محبوب کی ہم مدع و ثنا کرتے ہیں حق کے محبوب کی ہم مدع و ثنا کرتے ہیں اور اپنے اس آئینۂ دل کی جلا کرتے ہیں.
سبحان اللہ سبحان اللہ.
اپنے اس آئینۂ دل کی جلا کرتے ہیں ہم وہ پردے جو دن رات خطا کرتے ہیں یہ وہ آقا ہے کہ سب بخش دیا کرتے ہیں یہ وہ آقا ہے کہ سب بخش دیا کرتے ہیں صلی اللہ علیہ یا رسول اللہ وسلم علیک یا حبیب اللہ. کالیاں زلفاں والا دکھی دلاں دا سہارا کالیاں زلفاں والا کالیاں زلفاں والا دکھی دلاں دا سہارا قسم خدا دی مینو سب نال پیارا قسم خدا دی مینو سب نال پیارا پیارا کالیا زلفا والا دکھی دل دا سہارا کالیا زلفا والا دکھی دل دا سہارا قسم خدا دی مینو سب نال پیارا قسم خدا دی مینو سب نال پیارا دسا کی میں مصطفیٰ دی کیڈی سونی شان اے دسا کی میں دسا کی میں دسا کی میں دسا کی میں مصطفیٰ دی کیڈی سونی شان اے آپ دی تعریف وچ سارا قرآن اے آپ دی تعریف وچ سارا قرآن اے پڑھ کے تو بے مرضی سپارا پڑھ کے تو بے جڑا مرضی سپارا قسم خدا دی مینو سب نال پیارا قسم خدا دی مینو سب نال پیارا چودھویں دا چل ہاں چودھویں دا چل تے عرشاں دا تارا چودھویں دا چل تے عرشاں دا تارا قسم خدا دی مینو سب نالوں پیارا قسم خدا دی مینو سب نالوں پیارا پیارا کالیا زلفا والا والا دکھی دل دا سہارا قسم خدا دی مینو سب نال پیارا قسم خدا دی مینو سب نال پیارا رب دا نظارا دید میرے نبی دی اے رب دا نظارا قسم خدا دی مینو سب نال پیارا قسم خدا دی مینو سب نال پیارا پیارا کالیا زلفا والا کالیا زلفا والا دکھی دل دا سہارا قسم خدا دی مینو سب نال پیارا
سبحان اللہ سبحان اللہ کالیاں زلفاں والا دکھی دلاں دا سہارا سبحان اللہ ماشاءاللہ پنجابی زبان میں بڑے خوبصورت انداز میں ہمارے محفوظ بھائی نے اس کلام کو پیش کیا دیکھیں پنجابی زبان میں کلام پڑھا گیا اور جو زبان بولنے والے ہوں گے انہیں بھی خوشی ہو رہی ہوگی ان کی زبان میں اتنا خوبصورت کلام پڑھا گیا ماشاءاللہ اور ہمیں سن کر اتنی مزہ آیا اور خوشی محسوس ہوئی تو یہ جو خوشی ہوتی ہے نا اس کا تعلق دیکھیں ہماری کائنات میں نبی کریم علیہ السلام ہماری سب سے بڑھ کر پسندیدہ شخصیت ہیں جب ان کا ذکر خیر ہوتا ہے ان کی تعریف ہوتی ہے تو مرجھائے ہوئے دل جو ہیں وہ مسکرانے لگتے ہیں ٹھیک ہے تو زبان کا بھی بڑا اثر ہوتا ہے کلام کا بھی بڑا اثر ہوتا ہے تو ایسی گفتگو ہو ایسا کلام ہو جس میں محبوب کی تعریف ہو تو یہ بھی خوشی کا باغ اس بنتی ہے. آئیے اپنے پروگرام کو آگے بڑھاتے ہیں. ہمارے پروگرام کا موضوع ہے خوش رہنے کی عادت اپنائیں. اچھا, خوش ہم کیسے رہ سکتے ہیں, یہ بھی ایک بڑا مسئلہ ہے. دیکھیں انسان کے مزاج بڑے مختلف ہوتے ہیں. دو طرح کے لوگ ہوتے ہیں, ایک ہوتا ہے خوش مزاج انسان. تو جو خوش مزاج ہوتا ہے وہ ہنستا ہے, مسکراتا ہے, جب اس سے ملاقات ہوتی ہے تو اس کا چہرہ مسکراتا ہوا نظر آتا ہے. اور کچھ لوگ ہوتے ہیں خشک مزاج. خوش مزاج اور خشک مزاج تھوڑا سا فرق ہے, خوش اور خشک میں. تو جو خشک مزاج ہوتے ہیں ان سے جب بھی ملیں آپ, وہ بالکل سپاٹ چہرے کے ساتھ خاموش نظر آتے ہیں. اچھا, آپ کوئی خوشی والی بات بھی کریں تو ان کے چہرے میں کوئی تغیر یا تبدیلی نہیں آتی. ایسے بھی لوگ پائے جاتے ہیں. تو اب ہمیں غور کرنا ہے اپنے بارے میں. دیکھیں, ہمیں دوسروں کو نہیں مطلب اسکین کرنا, ہمیں تو اپنی زندگی کو بہتر بنانا ہے, اپنے بارے میں سوچنا ہے. تو بزرگ حضرات خاص طور پر اپنے بارے میں سوچیں کہ میں خوش مزاج ہوں یا خشک مزاج ہوں, میرا چہرہ ہر وقت مسکراتا ہے, میں مسکرانے کی کوشش کرتا رہتا ہوں, یا خوشی کی بات بھی ہو تو میں تصویر غم بنا رہتا ہوں. یقین مانیں بعض دفعہ تو عادت بن جاتی ہے خشک رہنے کی, خاموش رہنے کی, نہ مسکرانے کی. ہمیں یہ عادت ختم کرنی ہے. یقین کریں یہ مزاج, یہ عادت یہ تکلیف دہ ہے, اپنے لیے بھی, اپنی ذات کے لیے بھی, اور ہمارے سے جڑے ہوئے رشتوں کے لیے بھی یہ بات تکلیف دہ ہے. آئیے بزرگ مبلغ سید مجاہد اتاری شاہ صاحب سے پوچھتے ہیں, ہمیشہ خوش رہنے کے لیے شاہ صاحب ہمیں کیا کرنا ہوگا؟
آپ نے ابھی خود ہی مطلب ارشاد فرمایا کہ خوش مزاج اور خشک مزاج, یہ تو واقعی ایسی بات ہے جو ہر سمجھدار کے لیے کافی ہوتی ہے, جو سمجھدار ہوتا ہے. دراصل اگر آپ غور فرمائیں نا تو ہر آدمی کی خوشی یکساں نہیں ہوتی.
بالکل بالکل صحیح فرمایا.
مثال کے طور پر آپ دیکھیں گے کہ کوئی شخص ہوتا ہے وہ جو ہے ماؤنٹین پہاڑوں پہ چڑھتا ہے, اس کو خوشی محسوس ہوتی ہے. کوئی آدمی سبزہ جنگلات دیکھتا ہے, اس کو خوشی محسوس ہوتی ہے. تو یہ خوشی جو ہے نا ہر ایک کی اپنی فیلنگز ہیں, وہ کس طرح کی محسوس کر رہا ہے. اب بعض اوقات ایسا ہوتا ہے کہ کوئی چیز ہمیں اچھی لگتی ہے لیکن جب ایک حد ہوتی ہے تو وہ پھر ہم اس سے بیزار بھی ہو جاتے ہیں. مثال کے طور پر جیسے ہم جس علاقے میں رہتے ہیں یہاں بارش عموماً اتنی کثرت سے نہیں ہوتی. اب یہاں پر اگر بارش ہو تو ہم خوش ہوتے ہیں. شروع میں بارش ہو رہی ہے تو خوشی ہو رہی ہے کہ جی رحمت نازل ہو رہی ہے, اور جو نوجوان اور بچے ہوتے ہیں وہ بارش میں نہاتے بھی ہیں, اور جو بڑے بھی جن سے ممکن ہو چھت وغیرہ پہ اگر بندوبست ہو تو وہ بھی نہا ہی لیتے ہیں کہ جی. لیکن اگر وہ بارش مسلسل ہونے لگے تو پھر ہم اس سے تنگ آ جاتے ہیں.
ایسے ہی
اللہ یار, اب یہ جو ہے خطرناک ہو گئی ہے, اب ہمارے لیے مسائل ہو رہے ہیں, پانی بھر گیا ہے گلیوں کے اندر, بلڈنگیں کمزور ہو رہی ہیں, گھر گر رہے ہیں. تو اصل میں یہ خوشی اور غم جو ہے یہ ساتھ ساتھ چلتے ہیں. کبھی خوشی آتی ہے کبھی غم آتا ہے. جو دنیاوی خوشی ہے وہ تو عارضی ہے, عارضی ہے. جیسا میں نے ابھی آپ کو بارش کی مثال دی کہ اب جب خوشی بارش شروع میں آئی تو ہمیں اس سے خوشی ہوئی, اور جب یہ کنٹینیو ہو گئی تو پھر ہمیں اس سے خوشی نہیں ہو رہی, اب ہمیں اس سے پریشانی ہو رہی ہے. اب جو عارضی خوشی ہوتی ہے, عموماً دنیا تو ہے اسی کا نام جو ہمیں ایک وقتی خوشی دیتی ہے. حقیقت میں تو دائمی خوشی تو جس کا خاتمہ سلامتی کے ساتھ ایمان پر ہو جائے, اصل تو دائمی خوشی اسی کو ملے گی. ورنہ دنیا میں جو ہمیں خوشی جو ہم محسوس کرتے ہیں وہ ہماری چھوٹی چھوٹی خوشیاں ہوتی ہیں, چھوٹی چھوٹی باتیں ہوتی ہیں. مثال کے طور پر ہم گھر میں بیٹھے ہیں, اپنے بچوں کے ساتھ بیٹھے ہیں, پوتے پوتیاں نواسے نواسیاں وغیرہ ہیں, ہمارے گھر والے ہیں, ہمارے رشتے دار ہیں, بیٹھے ہیں ہم ان سے باتیں کر رہے ہیں, ان کے ساتھ کھانے کے ٹائم پہ ہم اکٹھے جمع ہو گئے ہیں. اب ہونا یہ چاہیے کہ یہ جو بزرگ حضرات ہیں, کیونکہ اصل میں تو انہیں کا مسئلہ ہوتا ہے, جو بچے ہوتے ہیں یا نوجوان ہوتے ہیں ان کی اپنی گیدرنگز ہوتی ہیں, اپنی مصروفیات بھی ہوتی ہیں. مثال کے طور پر بچے ہیں, اسکول جا رہے ہیں, وہ ٹیوشن جا رہے ہیں, مدرسے جا رہے ہیں, اب جامعۃ المدینہ میں پڑھنا ہے وہاں جا رہے ہیں. اسی طرح نوجوان اپنی نوکریوں پر جا رہے ہیں, کاروبار پہ جا رہے ہیں, مختلف جو ہے ان کی مصروفیات ہوتی ہیں. جو گھر میں اب جو بزرگ ہو جاتے ہیں ان کی کوئی مصروفیت نہیں ہوتی بظاہر, اب ان کو چاہیے کہ وہ اپنی خوشی ڈھونڈیں.
اللہ اللہ اللہ.
اب وہ یہ دیکھیں کہ کس چیز سے میں خوشی حاصل کر سکتا ہوں. اور وہ ان لمحات کو جو ہے ڈھونڈے اور ان سے جو ہے فائدہ اٹھائے اور ان سے خوش ہو. مثال کے طور پر ابھی مجھے پتہ ہے کہ بچوں کو گھر والے اسکول بھیجتے ہیں, میں ذمہ داری میں لے لیتا ہوں, میں بچوں کو اٹھا رہا ہوں, بیٹا اٹھ جاؤ اسکول کا ٹائم ہو رہا ہے. اب میرے دل میں ایک خوشی, بچے اٹھ رہا ہوں, دادا اٹھ رہا ہوں, اچھا نانا اٹھ رہا ہوں, اچھا ابا اٹھ رہا ہوں, وہ دکھا رہا ہے, مطلب ایک عجیب سی کیفیت ہوتی ہے نا دل میں, ہوتی ہے دیکھو یہ بچہ ہے, اس کو دیکھ کر ہم خوش ہو رہے ہوتے ہیں, پھر ہم اس کو اٹھائیں, اس کو تیار کریں, اس کو بھیجیں. خوشی داخل کرنے کا ایک طریقہ اپنے دل میں, اگر ہمارے لیے ممکن ہے ہم اس کو اسکول یا مدرسے چھوڑ کر آئیں, اس کے اساتذہ سے اس کی کارکردگی لیں, اس پر ہم اچھی ہوئے تو اس کے اوپر خوش ہوں, اچھے نہیں ہیں تو پھر اس کو سمجھائیں کہ بیٹا اس طرح کریں, اس کے اندر مزید بہتری لے کر آئیں, وغیرہ وغیرہ. غرض یہ کہ یہ جو چھوٹی چھوٹی خوشیاں ہیں نا, یہ ہمارے دل میں جب داخل ہوتی ہیں تو ہمیں بڑا سرور ملتا ہے.
بے شک بے شک.
اچھا ہم ڈھونڈ رہے ہوتے ہیں کہ کوئی ہمیں ایسی خوشی مل جائے جو مستقل ہمارے ساتھ ہو, تو ایسا ذرا مشکل ہے کیونکہ دن اور رات یکساں نہیں ہے نا, کبھی رات بھی آتا ہے کبھی دن بھی آتی ہے, کبھی سردی بھی تو کبھی گرمی بھی, تو یہ زندگی تو ایسے ہی چلتی رہتی ہے. اب دائمی خوشی تو اللہ تبارک تعالیٰ جس طرح قرآن پاک میں ارشاد فرماتا ہے, ترجمہ کنز العرفان, وہ لوگ جو ایمان لائے اور اچھے عمل کیے ان کے لیے خوشی اور اچھا انجام ہے.
سبحان اللہ سبحان اللہ.
یعنی کہ پھر وہی بات آ گئی جو ہم نے شروع میں کہی تھی کہ جو خوشی ہے وہ تو جب ہی ہوگی جو اچھے اعمال کرے, ایمان لے کر آئے اور سلامتی کے ساتھ دنیا سے چلا جائے.
بے شک بے شک.
اور بعض مفسرین نے اس آیت مبارکہ کے متعلق فرمایا کہ یہاں پر توبہ سے مراد راحت و نعمت و شادمانی و خوشحالی کی بشارت ہے.
سبحان اللہ سبحان اللہ.
معلوم ہوا کہ ہمیشہ رہنے والی خوشی تو اسی وقت حاصل ہوگی جب اللہ کا قرب حاصل کر لیں گے, اس کی رضا کو اپنی زندگی کا مقصد بنا لیں گے, اپنی زندگی کا مقصد بنا لیں گے کہ ہم نے اس کی عبادت کرنی ہے, اس کو راضی کر رہا ہے, اپنی زندگی کے جو ایام باقی ہیں وہ اس طرح گزاریں جس طرح ہمارے رب نے ہمیں حکم دیا ہے.
سبحان اللہ.
تو انشاءاللہ عزوجل دنیا میں خوشی بھی داخل ہوگی, ہمارا دل بھی خوش ہوگا اور ہمارے آس پاس رہنے والے بھی ہم سے خوش رہیں گے. اب اس کا طریقہ کیا ہے؟ اس کا طریقہ یہی ہے کہ ہم صبح اٹھیں, بہتر تو اب جیسے ہماری عمریں ہم تہجد کی نماز پڑھیں, تہجد کی نماز پڑھیں, گھر والوں کو اٹھائیں تہجد کی نماز کے لیے, اس کے بعد نماز وغیرہ پڑھیں. اگر ممکن ہے اسی وقت ہمارے پاس وقت موجود ہے, اتنے پہلے اٹھ جاتے ہیں تو اس وقت تلاوت قرآن یا وظائف وغیرہ پورے کریں, اذان ہو جائے ممکن ہو گھر میں ہی سنتیں ادا کریں, گھر والوں کو بچوں وغیرہ کو بھائی چلیں بھائی نماز کا ٹائم ہو رہا ہے, سب کو اٹھائیں, سنتیں ادا کیں. اب ایک گھر والے اٹھ رہے ہیں وضو کر رہا ہے, کوئی بچہ کوئی وضو کر رہا ہے, کوئی جو ہے جناب مسجد کے لیے جا رہا ہے, کوئی جو ہے نماز کے لیے لوگوں کو اٹھا رہا ہے گلیوں میں. اب بالفرض میں اپنے بچوں کے ساتھ, اپنے پوتے پوتے نواسے نواسیوں کے ساتھ گلیوں کے اندر جو ہے لوگوں کو نماز کے لیے اٹھاتا جا رہا ہوں, تو ایک کیسا منظر, کیسا خوبصورت دل میں خوشی داخل ہوگی نا کہ میں نیکی کرنے والا ہوں, میں اللہ کو راضی کرنے والے کام کرنے والا ہوں. پھر فجر کی نماز کے بعد ہم مسجد میں بیٹھیں, تلاوت قرآن, ترجمہ تفسیر کا ہلکا ہو, تلاوت قرآن کریں. بلکہ اس طرح سے ایک روایت ملتی ہے کہ حضرت سیدنا سعید رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ حضرت اکریمہ رحمۃ اللہ تعالیٰ علیہ نے فرمایا, جس نے صبح کے وقت یاسین شریف کی تلاوت کی تو وہ شام تک خوش و خرم رہے.
سبحان اللہ سبحان اللہ.
تو اگر ممکن ہو تو صبح جو ہے یاسین شریف کی تلاوت بھی کر لیں, پھر گھر والوں کے ساتھ ناشتہ, اگر روزے رکھ سکتے ہیں تو سبحان اللہ, روزے نہیں رکھ سکتے تو پھر وہ گھر والوں کے ساتھ ناشتہ ہو رہا ہو, سب کے ساتھ بیٹھے ہوئے ہوں, تو اس طرح چھوٹی چھوٹی باتیں جو ہیں ہمارے دل میں خوشی داخل کریں گی اور ہماری زندگی کو خوبصورت بنا دیں گی.
ماشاءاللہ ماشاءاللہ. بزرگوں کی بندی چینل کے ناظرین, بڑی کارآمد گفتگو ہم نے سنی کہ خوشی دائمی وہی ہے کہ ہم اپنا ایمان سلامت لے کر اللہ پاک کی دربار میں حاضر ہو جائیں. ٹھیک ہے, غوث پاک رحمۃ اللہ علیہ کے بارے میں بھی آتا ہے نا کہ آپ نے لوگ کہہ رہے تھے کل عید ہے کل عید ہے, تو آپ نے فرمایا میرے لیے تو عید کا دن وہ ہوگا جب میں اپنا ایمان سلامت لے کے دنیا سے چلا جاؤں. تو واقعی دائمی خوشی تو وہی ہے کہ رب کی رضا پانے میں ہم کامیاب ہو جائیں اور ایمان سلامت لے کے دنیا سے جائیں. عارضی خوشیاں ہمیں تلاش کرنی ہے, دنیاوی جتنی بھی خوشیاں ہیں یہ وقتی ہوتی ہیں, عارضی ہوتی ہیں,
इनका हमें एहतमाम करना है, घर के बच्चों के साथ दिल लगाएं, उनकी अच्छी तरबियत करें, उन्हें अपने करीब कर लें। बाद लोग होते हैं बिल्कुल बच्चों को पसंद ही नहीं करते, तो देखें ये बच्चों से तो बड़ी खुशी अल्लाह करीम अता फरमाता है, उनकी प्यारी प्यारी बातें दिल को खुश करने वाली होती हैं। तो अपने बच्चों से दिल लगाएं, पोतों से, पोतियों से, नवासों से, नवासियों से, उन्हें छोटे छोटे गिफ्ट दें, उन्हें मतलब अच्छी अच्छी बातें सिखाएं, यकीन माने इंशाल्लाह बहुत लुत्फ आएगा। दूसरी बात हमें ये भी सीखने को मिली है कि खुशी हासिल करने की हमें खुद कोशिश करनी है, और सूरह यासीन शरीफ की तिलावत भी करें, और अल्लाह पाक के कलाम की तिलावत करने की बरकत से जो सुबह में तिलावत करेगा इंशाल्लाह शाम तक खुश व खुर्रम रहेगा। नेक आमाल करने से भी खुशी हासिल होती है, हमें इसके बारे में भी गौर व खोज करना चाहिए। आइए अब चलते हैं हमारे शाहिद भाई की तरफ। शाहिद भाई, कुछ बातें तो हमें अल्हम्दुलिल्लाह शाह साहब के तजर्बे से सीखने को मिली हैं, मज़ीद कुछ हमारी रहनुमाई फरमाएं कि अगर ख़ास तौर पर बुज़ुर्ग खुश रहना चाहते हैं कि हमारी ज़िंदगी में खुशियां लौट आएँ, हम हर वक्त खुश रहें, तो इसके लिए मज़ीद हमें क्या करना होगा?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। करीम रज़ा भाई, अल्हम्दुलिल्लाह अज़्ज़ वजल अल्लाह पाक का करोड़ हा एहसान कि उसने हमें इंसान और अपने प्यारे महबूब का उम्मती बनाया, सही है। इस कदर यानी कि ये खुशकिस्मती हमारे लिए, और हम हमारा मौजू है खुश रहने की आदत अपनाइए या खुश रहने का अपना अंदाज़ इख्तियार कीजिए। तो खुश रहने के लिए इंतहाई ज़रूरी है कि हम अल्लाह पाक के शुक्र गुज़ार बंदे बन जाएँ, यानी जो जो नेमतें हमारे हमें अल्लाह पाक ने अपने करम से अता की हुई हैं हम उसका शुक्र अदा करें। अपने गिरदो पेश के मामलात को देखें, अपने जिस्म को देखें, अपने घर बार को, अपने जॉब को, अपने मामलात को, किस किस तरीके से अल्लाह पाक ने हम पर अपनी नेमतें हमें अता की हुई हैं।
बेशक
अब अगर खुदा न खास्ता हमारा अंदाज़ इस तरह का होगा कि हम बजाय इसके कि इस पर हम शुक्र गुज़ार बंदे बनते, खुदा न खास्ता मज़ीद हम मज़ीद की तलब में लगे रहे और शुक्र गुज़ारी का अंदाज़ हमने इख्तियार नहीं किया, तो फिर हम शायद अच्छे अंदाज़ से खुश नहीं रह सकते। ये एक हदीस मुबारक बड़ी प्यारी है, मैं आपको अर्ज़ करता हूँ। क़यामत के दिन पुकारा जाएगा, क़यामत के दिन पुकारा जाएगा कि हम्मादून खड़े हो जाएं, यानी हम्द करने वाले, तो एक गिरोह खड़ा हो जाएगा, उनके लिए एक परचम बुलंद किया जाएगा और वो तमाम लोग जन्नत में दाखिल हो जाएंगे।
अल्लाह अल्लाह अल्लाह।
अर्ज़ की गई, हम्मादून कौन लोग होंगे? फरमाया, जो लोग हर हाल में अल्लाह पाक का शुक्र अदा करते हैं हम्मादून वो लोग हैं।
सुभान अल्लाह, सुभान।
खुशहाली और तंगी दोनों में अल्लाह पाक का हमें शुक्र अदा करना चाहिए। तो करीम रज़ा भाई, ज़रूरी है इस बात के लिए कि देखें जो भी हमारी प्रैक्टिकल लाइफ गुजर रही है हमें अल्लाह पाक का शुक्र अदा करें, और हमने असलाफ़ के अपने ये वाक़यात देखे हैं, इसी अंदाज़ पर हमारे असलाफ़ ज़िंदगी गुजारा करते थे, और ये बिल्कुल रियल बात यही है कि इसी अंदाज़ में खुश रहा जा सकता है। मिसाल के तौर पर मुझे अल्लाह पाक ने जो भी अता किया है, जो घर है मुझे दिया है, अब अगर मैं मज़ीद की ख्वाहिश रखूँगा तो ये सोचने की बात है कि मैं खुश रह सकता हूँ, क्योंकि मैं मज़ीद की तलब कर रहा हूँ, तो अपने हाल में मैं खुश नहीं रह पाऊँगा। तो जो चीज़ अल्लाह पाक ने हमें अता की है उस पर हम खुश रहें, जो नेमतें हमें अल्लाह पाक ने अता की है माँ की सूरत में, बाप की सूरत में, बच्चों की सूरत में, जॉब की सूरत में, इस तमाम चीज़ों पर अल्लाह पाक का शुक्र अदा करें। और दुनियावी मामले में हमें बताया जाता है, उलमा कराम से हमने सुना है कि खुश रहने का तरीका ये भी है कि दुनियावी एतबार से अपने से जो नीचे, जो कम नेमतें जिनको मिली हुई ना, उनको देखा जाए, यानी जब हम उनको देखेंगे तो हमारे गम गलत हो जाएंगे, आज खुद हमारे दिल के अंदर खुशी दाखिल हो जाएगी। और दीनी एतबार से हमारे लिए हुक्म यही है कि हम अपने से ज़्यादा जो इबादत और रियादात करने में कामयाब हो रहे हैं उनकी तरफ देखें, और उनको देखते हुए इबादत की तरफ हम अपनी रगबत इख्तियार करें। एक बड़ा प्यारा वाक्य इस अंदाज़ से मिलता है, जैसे मिसाल के तौर पर करीम भाई, अगर हमारे कोई पेरेंट्स जायदाद कोई छोड़ के चले जाते हैं, अगर हमारे मामलात हमारी कोई विरसे के अंदर कोई चीज़ मिलती है, तो नॉर्मली इंसान जो है ना उसकी इतनी कदर नहीं कर पा रहा होता, लेकिन जब वही चीज़ खुद अपने मामलात करके हासिल करता है या उसको अगर वो छिन जाती है, और जब उसको उसका एहसास होता है कि यार ये नेमत मुझे मिली हुई थी अब ये छिन गई है, फिर उसको किसी सबब से दोबारा वो वापस मिल जाए, तो फिर अब खुशी का अंदाज़ उसका बढ़ जाता है। एक ये वाक़या है कि एक बाबा जी थे जिन्होंने जंगल में एक छोटी सी अपनी झोपड़ी बना रखी थी। लोग क्या करते थे, अपनी परेशानियां लेकर उन बाबा जी की खिदमत में हाजिर हो जाते हैं, और बाबा जी उन्हें अच्छे अच्छे मशवरे देते और उनके मसाइल का हल बताते, तो उनके मसाइल हल हो जाया करते थे। अच्छा, करीबी इलाके का एक जमींदार जो था वो भी गम में डूबा हुआ होता था, वो भी आया उनके पास और कहने लगा, बाबा जी ज़िंदगी बड़ी वीरान हो चुकी है और मैं खुशी को तरस गया हूँ, तो अब मैं क्या करूँ। बाबा जी ने उनको समझाने के लिए पूछा, मैं तुम्हारे बाप आपके लिए कुछ छोड़ के गए होंगे, कोई विरासत में कोई मामला छोड़ा होगा। हाँ, वालिद ने छोड़ा तो है सोना और वो मुझे मिल गया, तो लेकिन फिर भी मैं मकबूम हूँ। तो बाबा जी ने उनको समझाने के लिए क्या कहा कि आपके पास वो सोना मौजूद है। तो उन्होंने वो अपनी बाड़ी हुई थी दस्तार पग बढ़ बांधी हुई थी, तो उसको खोला और उनको बाबा जी को पेश कर दिया। तो अब जब वो पेश कर दिया तो बाबा जी ने वो गोल्ड लेने के बाद, उनका असासा लेने के बाद, उसको जो है लेकर दौड़ना शुरू कर दिया। उन्होंने दौड़ना शुरू कर दिया, दौड़ लगा दिया, यानी उनसे समझ ऐसा लगा अनबंदर यूँ पेश किया कि जब वो लेके भाग रहे हो।
अच्छा,
अब वो जो ज़मींदार था वो उनके पीछे पीछे भागा कि उसकी तो वही सारी समय कुल असासा उसका वही था, उसका सारा सिलसिला वही था, उसको लेने के लिए वो उनके पीछे भागे। अब बाबा जी आगे आगे, बाबा वो पीछे पीछे। किस्सा मुख्तसर ये कि जब वो एक जगह पर किसी जगह पर रुकते हैं और जब बाबा जी ने वो उनको बोला कि भाई अब आपको इसी सूरत में मिलेगा कि आपको कुछ मेरी शर्तें माननी पड़ेंगी।
अल्लाह अल्लाह।
अच्छा, शर्तें क्या है? कि आपको जो है ना ज़मीन पर जो है ना नाक रगड़ना पड़ेगी।
अल्लाह।
कि आपके पास ये चीज़ है लेकिन आपको ये मिलेगी अब उस सूरत में जब आप ज़मीन पर नाक रगड़ेंगे अपनी, तो ये इस अंदाज़ पर। अच्छा, मज़ीद ये कि क्या किया, उनको उल्टा दौड़ाया, जैसे पहले बंदा आगे की तरफ दौड़ा था, अब उनको उल्टा दौड़वाया, उसने वो सारी चीज़ें मानी। तो अब जब वो ये सारी चीज़ें मान ली उन्होंने, तो करीम रज़ा भाई फिर जो है ना उन्होंने बाबा जी ने कहा कि देखो जब तक ये चीज़ तुम्हारे पास थी ना तुम्हें इसकी कदरों
मंदर
ज़्यादा नहीं था,
तुम्हें
खुशी भी नहीं हो रही थी, लेकिन जब ये चीज़ तुमसे दूर हो गई तो फिर तुम्हें एहसास हुआ कि मेरे पास तो इस कदर खुशी देने वाली चीज़ थी और मैं अल्हम्दुलिल्लाह मुझे अल्लाह पाक ने अता किया हुआ था।
सुभान अल्लाह।
तो अब ये जब वो आपसे दूर हो गई तो अब आपको उसकी कदर मंजिलत का एहसास हुआ। यही तमाम हमारी साथ के मामलात हैं, जब तक अल्लाह पाक ने हमें अल्हम्दुलिल्लाह जैसे माँ की सूरत है, आज बदकिस्मती है कि हम अपनी माँ की कदर नहीं कर पा रहे, अंदाज हम अच्छा इख्तियार नहीं कर रहे, उनसे दिल जोई की गुफ्तगु नहीं कर रहे। हालांकि हम अपने पेरेंट्स को हदीस मुबारक का मफहूम है, अगर हम माँ बाप को मोहब्बत की निगाह से देखते तो हज मबरूर का सवाब अता किया जाता है।
बेशक बेशक।
अब करीम रज़ा भाई जिनके अल्लाह पाक ने वालदेन हयात रखे हुए हैं और वो अपने माँ बाप को मोहब्बत की निगाह से देख रहे हैं तो किस कदर खुश नसीब हैं वो लोग।
बेशक बेशक।
और अगर खुदा ना खास्ता ये नेमत होने के बावजूद अगर वो माद अल्लाह बदसलूकी का मुजाहरा कर रहे हैं या उनसे अंदाज़े गुफ्तगू अच्छा नहीं कर रहे, तो आप सोचिए किस कदर वो आजमाइश में आएंगे आने वाले टाइम में। और वो अगर जब ये नेमत उनसे दूर हो जाएगी तो फिर उनको इस बात का अंदाज़ा होगा।
जी जी जी, बिल्कुल बिल्कुल।
इसी तरीके से करीब भाई मुख्तलिफ चीज़ों को लिया जा सकता है। अलगर्ज ये कि हमें अल्लाह पाक का शुक्रगुजार बंदा बनना चाहिए, हर खुशी जो भी हमारे पास मामला हैं,
यानी अगर हम शुक्रगुजार बंदा बनने की कोशिश करेंगे, उसकी नेमतों को शुक्र अदा करेंगे, तो इंशाल्लाह हमारे दिल को खुशी मुयस्सर आएगी। सुभान अल्लाह सुभान अल्लाह। बुज़ुर्गों के मंदी चैनल के नादरीन, अल्लाह पाक का शुक्र अदा करना भी ये खुश रहने का बाइस बन सकता है। बड़ी अच्छी बात है। देखिए, शुक्र किस पे अदा किया जाएगा? जो नेमतें हमें मिली हुई हैं उन नेमतों पर हम अल्लाह का शुक्र अदा करेंगे। या अल्लाह तेरे तूने अपने फजल व करम से हमें ये नवाजा हुआ है। अच्छा, और बड़ी प्यारी बात शाहिद भाई ने ये की कि हम दुनियावी एतबार से देखते हैं अपने से ऊपर वालों को। हमारे पास अगर स्कूटर है तो हम कार वाले को देखते हैं। अगर हम उसकी कार को देखकर मचलते रहेंगे, तड़पते रहेंगे, मेरे पास तो कार नहीं है, मैं तो बाइक पे जाता हूँ, बाइक पे आता हूँ, हमें देखना चाहिए उसे जिसके पास साइकिल भी नहीं है, जो बेचारा पैदल जाता है, बसों में धक्के खाता है। जब हम पैदल और बसों में जाने वालों पर देखेंगे तो फिर हमारे दिल में शुक्र की कैफियत पैदा होगी, या अल्लाह तेरा बड़ा करम है, तूने तो मुझे बाइक अता की हुई है, मुझे तो धक्के ही नहीं खाना पड़ता, मुझे तो रोडों में इंतज़ार के लिए खड़ा ही नहीं होना पड़ता, सुकून से आता हूँ, बाइक पर बैठता हूँ, अपने काम पर चला जाता हूँ और अपने सारे मामला आसानी से कर लेता हूँ। तो जो नेमतें मुयस्सर हैं अगर अपने से ऊपर वालों को देखेंगे तो फिर उन नेमतों पर शुक्र अदा नहीं करेंगे, और शुक्र नहीं होगा तो फिर हमें तलब रहेगी, यार मुझे ये भी मिल जाए, मुझे ये भी मिल जाए, और जो कुछ मिला है हम उसके शुक्र से गाफिल होंगे और दिल परेशान रहेगा। तो अपने से नीचे वालों को देखें जिनके पास वो नेमतें भी नहीं है जो अल्लाह करीम ने हमें अता कर रखी है, तो इंशाल्लाह दिल में शुक्र की कैफियत पैदा होगी और ये हमारे दिल को शाद और आबाद रखेगी और हम खुश रहने में कामयाब होंगे। चलें मज़ीद चलते हैं हुसैनी भाई की तरफ। जी हुसैनी भाई, आप भी कुछ हमारी रहनुमाई फरमाएं, बुज़ुर्गों को कोई ऐसी टिप्स दें कि घर में बैठ कर भी हमारा दिल मुतमईन हो और सुकून मयसर हो और दिल हंसता मुस्कुराता रहे।
माशाल्लाह, شاہد بھائی نے بھی اچھی گفتگو فرمائی اور ہمارے سید شاہ صاحب نے بھی, مجاہد شاہ صاحب نے بھی اچھی گفتگو فرمائی. ان کی شروع کی جو بات ہے نا, انہوں نے فرمایا کہ جب کوئی پہاڑ کی چوٹی پہ چڑھ جاتا ہے تو وہ کامیابی پر خوشی کا اظہار کرتا ہے. یعنی خوشی اس وقت ملتی ہے جب بندہ کامیاب ہوتا ہے, بندہ خوش ہو رہا ہے کہ مجھے کامیابی مل گئی. تو ہمیں تو سب سے زیادہ خوش ہونا چاہیے
سبحان,
کیونکہ الحمدللہ ہم کامیاب لوگ ہیں کہ ہم صاحب ایمان ہیں
الحمدللہ.
اس ایمان کی خوشی میں اس سے بڑھ کر اور کیا خوشی ہوگی؟ پھر مزید کہ اللہ پاک اپنی رحمت سے ہمیں جنت عطا فرمائے, کہ جہاں غمی نہیں ہے, تکلیف ہی نہیں ہے. خوش رہنے کی عادت بنانے کے لیے تھوڑا ملے یا زیادہ, یعنی کہ بندے کو ہر حال میں اللہ کی تقسیم پر راضی رہنا چاہیے. جب بندہ اللہ کی تقسیم پر راضی رہے گا تو اس میں کیا فائدہ ہوگا کہ بندے کا ٹینشن دور ہو جائے گا. اب بندہ روتا ہے تنخواہ کا رونا, جو تنخواہ دار ہے کہ وہ تنخواہ کم ملے تو روتا ہے, دیر سے ملے تو روتا ہے. تو رونے سے تنخواہ بڑھ نہیں جاتی اور رونے سے تنخواہ جلدی نہیں مل جاتی. تو بعض حکامہ کا قول ہے کہ اپنی مفلسی اور تنگ دستی اور مصیبت پر غور نہ کر, تنخواہ کیوں نہیں بڑھ رہی ہے, جلدی کیوں نہیں مل رہی ہے, اس میں غور کرنے سے تمہارا غم یعنی کہ ٹینشن میں مزید اضافہ ہو جائے گا اور حرص جو ہے نا طلبی اس میں زیادتی پیدا ہو جائے گی کہ بس مجھے مل جائے. اگر نہ ملا تو پھر غم کی کیفیت آ جائے گی, پھر ٹینشن آ جائے گا. ایک بزرگ بڑے مستجاب الدعوات تھے, یعنی ان کی دعائیں قبول ہوتی تھیں. ان کی خدمت میں ایک شخص آیا, یہ معاشرے میں ہے معاملہ ایسا, ایک شخص آیا اور اپنی تنگ دستی کا رونا رویا اور روتے ہوئے کہنے لگا کہ حضرت میرے گھر میں چار آدمی کھانے والے ہیں اور میری آمدنی جو نا صرف 5,000 روپے ماہانہ ہے.
اللہ,
وہ 5,000 روپے ماہانہ جس کے گھر میں چار افراد کھانے والے, اس سے پوچھیں ہم
صحیح بات
کہ وہ کیسی اپنی زندگی گزار رہا ہوگا, اپنے بچوں کی تعلیم کے حوالے سے, اسکول کالج کے حوالے سے, دیگر گھر کے اخراجات کے حوالے سے, موت میت کے حوالے سے, خوشی غمی کے حوالے سے. تو اس نے آ کر یہ کہا کہ میرے گھر میں چار افراد کھانے والے ہیں اور میری ماہانہ جو تنخواہ ہے وہ 5,000 ہے, جس سے میرے اخراجات پورے نہیں ہوتے. اس نے اپنی زندگی کا رونا رویا, اپنے غم کا رونا رویا. آپ میرے حق میں دعا کیجئے میری آمدنی میں کچھ اضافہ ہو جائے. ان بزرگ نے دعا کر دی. تھوڑی دیر گزری, ایک اور آدمی آ گیا, ایک اور شخص آ گیا اور عرض کی کہ حضور میرے یہاں چار آدمی کھانے والے ہیں جبکہ کمانے والا میں اکیلا ہوں. اور ایسا ہوتا بھی ہے کہ کھانے والے زیادہ ہوتے ہیں, کمانے والا ایک ہوتا ہے یا دو ہوتے ہیں. مجھے 10,000 روپے ماہانہ ملتے ہیں, پہلے والے کو
5 ملتے,
5,000 ملتے تھے. یہ کہنے لگا کہ مجھے 10,000 روپے ملتے ہیں, وہاں پر بھی چار کھانے والے, یہاں پر بھی چار کھانے والے, میرا خرچ پورا نہیں ہوتا. اس نے بھی یہی کہا کہ میرا خرچ پورا نہیں ہوتا, یہ بھی کہہ رہے میرا خرچ پورا نہیں ہوتا. آمدنی میں اضافے کی دعا کر دیجیے. جب وہ چلا گیا تو ایک اور تاجر آیا اور التجا کی کہ میرا کنبہ بہت بڑا ہے, خاندان میرا بڑا ہے, مگر ہے چار افراد. یعنی اس نے اپنا بتایا کہ میرا کنبہ بہت بڑا ہے اور چار افراد ہیں. لگتا ہے ایسا ہے کہ ہم میں سے کوئی بھی ایسا شخص اپنی زندگی کا رونے سے محفوظ نہیں ہے.
بے شک
اب اس بندے کو کتنا ملتا تھا, یہ ماہانہ 50,000 روپے کماتا تھا, پھر بھی یہ رونا رو رہا ہے. 5,000 والا بھی رو رہا ہے, 10,000 والا بھی رو رہا ہے,
50,000
والا بھی رو رہا ہے. تو یہ رونا جو ہے نا یہ ختم کر دیں. جب یہ ختم ہو جائے گا اللہ کی تقسیم پہ راضی رہیں گے, شکر گزار بندے بنیں گے تو اللہ ان نعمتوں میں اضافہ فرما دے.
سبحان اللہ.
تو یوں اپنی زندگی کو اللہ کے شکر میں گزاریں, جو آپ کے مقدر میں لکھا ہے نا وہ آپ کو مل کر رہے گا. خوشی اور غمی اللہ پاک کی طرف سے, تکلیف و حرات اللہ پاک کی طرف سے. اللہ جب چاہے گا آپ کو رات و رات امیر بنا دے گا.
سبحان,
رونا نہ رہے بلکہ اللہ پاک کا ہر حال میں شکر ادا کریں.
سبحان اللہ سبحان اللہ. بزرگوں کے مندی چینل کے ناظرین, واقعی آج ہماری بہت بڑی پریشانی یہی ہوتی ہے کہ ہم اپنی نہ ملنے, نہ پوری ہونے والی خواہشات کا رونا روتے رہتے ہیں. جیسے یہ واقعہ بیان کیا کہ 5,000 روپے ماہانہ آمدنی ہے وہ بھی رو رہا ہے, جس کی 10,000 روپے ہے وہ بھی رو رہا ہے, جس کی 50,000 روپے آمدنی ہے وہ بھی رہا ہے. تو بھائی رونے سے تو مسائل حل ہوں گے ہی نہیں. تو رو کر اپنی زندگی کو گھن کیوں لگائیں, اپنی لائف کا بیڑا غرق کیوں کریں, کیوں اپنی زندگی کو خراب کریں؟ بہترین طریقہ یہ ہے کہ جس حال میں مالک نے رکھا ہے نا, اس حال میں راضی ہو جائیں. یقین مانے جب راضی ہو جائیں گے نا, زندگی بڑی آسان ہو جائے گی. اور پھر بڑی پیاری بات ہمارے شاہد بھائی نے بیان کی تھی, اپنے سے نیچے والوں کو دیکھیں. اگر وہ 10,000 ماہانہ کمانے والا 5,000 روپے والے سے کی داستان غم نشان سن لیتا نا, تو شاید اس کو سکون مل جاتا. یا 50,000 ماہانہ کمانے والا 10,000 اور 5,000 والے کی باتیں سن لیتا نا, تو شاید اس کو احساس ہوتا کہ نہیں یار, مجھے تو میرا رب بہت زیادہ عطا فرما رہا ہے, یہ تو بیچارے 10,000 اور 5,000 روپے مہینہ انہیں مل رہا ہے. تو یہ اللہ کی تقسیم ہے, کسے کتنا دینا ہے, کسے کتنا مل رہا ہے, یہ رب کا فیصلہ ہے. جو رب دے رہا ہے نا اس پہ اچھا مزید بڑھنے کی کوشش کریں, عملی کوشش کریں, محنت کریں, اس میں مذائقہ نہیں ہے. لیکن دل کو رنجیدہ نہ رکھیں, خود پریشان نہ ہوئیں اور اس کا رونا نہ روئیں. جو مل رہا ہے اس کا شکر ادا کریں, اور شکر کی برکت سے اللہ پاک اپنی نعمتوں میں ویسے ہی اضافہ فرما دیتا ہے. اگر ہم سچے دل سے خوش ہو کر اس کی تقسیم پر اور اس کا شکر بجا لائیں گے, تو یقین مانیں اللہ پاک خود ہی برکتیں عطا فرما دے گا. ہمارے پروگرام میں ایک پیکج بھی شامل ہوتا ہے, اور آج کا پیکج ہے جانشین امیر اہل سنت کا. آئیے دیکھتے ہیں کہ جانشین امیر اہل سنت ہماری کیا تربیت فرما رہے ہیں.
آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں, مومن کی مثال جو ہے نا کھیتی کی نرم ٹہنی کی طرح ہے,
ٹھیک ہے,
جسے ہوائیں الٹتی پلٹتی رہتی ہیں, کبھی اس کو جھکا دیتی ہے اور کبھی اس کو سیدھا کر دیتی ہے, یہاں تک کہ اس کو موت آ جاتی ہے. اور منافق کی مثال جو نا یہ سنوبر کے درخت کی طرح ہے کہ جسے کوئی تکلیف نہیں پہنچتی, البتہ بس یہ ہے کہ وہ یہاں تک کہ جو نا وہ ایک ہی جھونکا ایسا آتا ہے کہ وہ اچانک جو نا وہ پورا جڑ سے اکھڑ جاتا ہے. سنوبر کا درخت. تو اچھا آپ دیکھیں کہ چونکہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم کی بات دیکھیں نا, تو ان کی زبان اقدس سے نکلنے والی ہر بات جو نا وہ فصاحت اور بلاغت پر مبنی ہوتی ہے.
جی بے شک ایسا ہی.
اب یہ جو ہے نا دیکھیں گے, ایک تو سنوبر کا ہم نے بتایا, ٹھیک ہے, تو منافق کی مثال دی گئی ہے سنوبر کے درخت کے ساتھ کہ جس طرح اس کو جو ہے نا وہ کوئی ہوا کا جھونکا کچھ بھی نہیں کر سکتا, مگر یہ کہ اچانک جو ہے نا یک لفظ ایک ساتھ جو ہے نا وہ سارا ہو جاتا ہے. مگر مسلمان کا دیکھیں, اس کی مثال دی گئی کھیتی سے. تو کھیتی سے کیوں دی گئی ہے کہ دیکھیں کھیتی کو, اب دیکھیں نا ہوا اس کو دائیں بائیں کر دیتی ہے, فصلوں کو
جی
سیدھا بھی کر دیتی ہے, گرا بھی دیتی ہے. تو یہاں دیکھیں کہ مومن کیا ہے, اس میں مثال دی گئی ہے نا کہ کھیتی سے, ٹھیک ہے, مومن کو دیکھیں کہ اس کے پاس کیا ہے, کہ اس کے پاس اگر اللہ کا حکم آتا ہے
جی
تو یہ اس کی تعمیل کرتا ہے اور اس کی تعمیل پورا بچھ جاتا ہے. سخت سردی ہے, نماز ادا کرتا ہے. اچھا ایک تو یہ, دوسرا یہ کہ یہ جو ہے نا وہ بچھ جاتا ہے, اللہ تعالیٰ کی رضا پر راضی رہتا ہے. کوئی مصیبت آئی جو مالک کی مرضی, انا للہ و انا الیہ راجعون پڑھ دیتا ہے, ٹھیک ہے. البتہ جو اس کی جو کیفیت ہوتی ہے, قلبی کیفیت, اچھا جسمانی کیفیت, تو ذرا وہ تو ہے کہ مصیبت جب آتی ہے, جسے کسی کی میت ہو جاتی ہے, تو صبر تو وہ کرنے کی کوشش کرتا ہے نا
جی,
اللہ کی رضا پہ راضی تو ہے نا, وہ کہتا ہے تو نا جو مالک کی مرضی, سبق پورا ہو گیا تھا
جی.
اچھا مومن کو جب کوئی نعمت ملتی ہے تو اس پہ خوش ہوتا ہے,
صحیح,
اور اس پر شکر بجا لاتا ہے. کس کا؟
اللہ کا,
اللہ تعالیٰ کا. کس نے نعمت دی؟
اللہ نے,
اللہ نے دی. تو یہ اس لیے جو نا کھیتی سے اس کی جو نا وہ تشبیہ دی گئی, جو مثال دی گئی کھیتی کی, اور وہ نارمل ہو جاتا ہے جب. اچھا اب کیا ہے کہ جب مصیبت دور ہو جاتی ہے تو اس پہ بھی اللہ تعالیٰ کا شکر ادا کرتا ہے اور نارمل ہو جاتا ہے. یعنی مصیبت آتی ہے تو واویلا نہیں کرتا, وہ بچھ جاتا ہے صبر کرتے ہوئے, اور جب مصیبت چلی جاتی ہے تو سیدھا ہو جاتا ہے شکر کرتے ہوئے.
سبحان اللہ,
سبحان اللہ, سبحان اللہ, سبحان اللہ. بڑی خوبصورت انداز میں تربیت فرما رہے تھے جانشین امیر اہل سنت کہ مومن تو جب تکلیفیں آتی ہیں تو واویلا نہیں کرتا, شور نہیں مچاتا, چیختا چلاتا نہیں ہے, بلکہ پیچھے جاتا ہے, اور جب اس پر نعمتیں ملتی ہیں تو وہ اللہ پاک کا شکر بجا لاتا ہے. اب ہم غور کر لیں بزرگوں کے مدنی چینل کے ناظرین, ہمارا معاملہ کتنا برعکس ہو چکا ہے کہ تکلیف آ جاتی ہے تو تکلیف چھوٹی ہوتی ہے اور شور اتنا مچاتے ہیں جیسے پتہ نہیں کیا ہو گیا, مصیبتیں ٹوٹ گئیں ہمارے اوپر. تو یہ طریقہ اچھا نہیں ہے, یہ شکوے کا انداز ہے, ایسا نہیں ہونا چاہیے. کسی شاعر نے کیا خوب شعر کہا کہ مارو مارو مار مکاو عذر نہ پیش لے آواں, جے سونا میرے دکھ وچ راضی سکھ نو چلے پاواں. تو رب کی مرضی ہے, جب کسی کا انتقال ہوتا ہے تو بھی تو ہم کہتے ہی ہیں نا کہ بھائی اللہ کی یہی مرضی تھی, اس کا وقت پورا ہو گیا تھا. تو صبر کریں, واویلا نہ کریں, نعمتیں چلی جاتی ہیں, کوئی نقصان ہو جاتا ہے, کوئی مسائل ہو جاتے ہیں, صبر کریں. یقین مانیں انشاءاللہ الکریم یہ عادت اپنائیں گے تو ہماری زندگی میں بھی بہتری آئیں گی اور ہم زندگی بہتر سے بہترین گزارنے میں کامیاب ہوں گے. ہمارے محفوظ بھائی نعت خوان تشریف فرما ہے. جی محفوظ بھائی, کون سا کلام سنائیں گے آپ؟
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ واصحابہ وبارک وسلم. صلاۃ وسلام علیک یا سید الرسول. سوتا جانے والو مجھے چھوڑ کر نہ جانا, سوتا جانے والو مجھے
سوئے طیبہ جانے والوں مجھے چھوڑ کر نہ جانا. اللہ 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 کریم ہم سب کو مدینہ طیبہ کا مبارک سفر عطا فرمائے. سفر مدینہ کی سعادتیں رب کریم ہمارا مقدر فرمائے. جی شاہ صاحب, ہمارا پروگرام چل رہا ہے خوش رہنے کی عادت اپنائیں. خوش رہنے کی عادت اپنانے کے لیے ابھی چند باتیں ماشاءاللہ آپ نے بھی بیان کی, دیگر بزرگ مبلغین نے بھی بیان کی. خوش رہنے کی عادت اپنانے کے لیے ہمیں کیا مزید کچھ اس میں ٹپس ہمیں عطا فرمائیں ہمارے بزرگوں کو کہ ہماری زندگی خوش و خرم گزرے اور ہمیں خوشی محسوس ہو, کیا فرماتے ہیں؟
کریم رضا بھائی, پہلی بات تو یہ ذہن میں بٹھا لیں کہ کوئی خوشی یا غم جب ہی ہوگا جب ہم اس کو محسوس کریں گے.
جی
ہم اس کو محسوس کر رہے ہوں گے تو ہمیں محسوس ہو رہا ہوگا. اب اس کا طریقہ یہی ہوتا ہے کہ اپنے ذہن کو ہم ہر چیز کے لیے تیار رکھیں. کسی نے کیا خوب بات کہی ہے کہ جس طرح ایک لطیفے پر بار بار نہیں ہنسا جا سکتا تو اسی طرح ایک غم کے اوپر بار بار رونا کیسا.
اللہ اللہ اللہ.
ایک تکلیف کے اوپر بار بار رونا کیسا. مثال کے طور پر جناب, بچپن میں میری کوئی خواہش پوری نہیں ہوئی, میرے والدین میری ضرورت پوری نہیں کر سکے, मैं जवान हो गया, बूढ़ा हो गया, मैं उसको बार बार रोते रहूँ यार मेरा वो काम नहीं हुआ था, मुझे वो चीज़ उस वक्त नहीं मिली थी।
अच्छा, ये आदत होती है शाह साहब कि लोग ना कोई बात पकड़ लेते हैं, यार आपने एक दफ़ा ऐसा किया था मेरे साथ, एक दफ़ा बोल दी बात, चलो भाई माफ़ कर दो, गलती हो गई थी, फिर कुछ अरसे के बाद कोई मामला हो गया तो याद है तुमने जब भी मेरे साथ ऐसा किया था, भाई माफ़ कर दो यार, पहले भी तो माफ़ी मांगी थी। वो 100 बार भी बात निकल आए ना तो बात सुई वहीं उठकी अटकी हुई होती, आपने मेरे साथ ऐसा किया था, हालांकि 100 बार माफ़ी भी मांग ली थी, लेकिन वो भूलते ही नहीं उस बात को।
बिल्कुल यही अर्ज करूँगा करीम भाई कि जितना हम जिस बात को अपने ऊपर सवार कर लेंगे ना, इतने वो हमारे ऊपर सवार हो जाएगी।
ऐसा ही हो,
वरना अगर हम ठीक है जो हो गया वो हो गया, अब हम आगे को देखें, जब हम आगे को देख रहे होंगे तो इंशाल्लाह अज़्ज़ुजल ये जो तकलीफ है पीछे गुजर गई, वो तो गुजर ही गई ना। अब किसी का एक्सीडेंट हुआ था, एक्सीडेंट के वक्त उसको जो तकलीफ हुई थी, अब क्या इस वक्त वो तकलीफ़ महसूस हो रही होगी? यकीनन नहीं हो रही होगी। अब बहुत सारे हम में से तजर्बेकार होंगे जिनके साथ कोई हादसा हुआ होगा, अल्लाह ताला हमें महफूज रखे,
आमीन आमीन आमीन।
किसी को बुखार हुआ, जिस वक्त बुखार चढ़ा जनाब, शदीद हालत ख़राब थी, अब उतर गए, हम सिर्फ हम एक फील तो कर सकते हैं कि उस वक्त ऐसा था, लेकिन अब वो हालत नहीं है हमारी। तो इसी तरह जब हमारे ऊपर मतलब ऐसा है कि हमारी खुशी भी मुस्तकिल नहीं है, गम भी मुस्तकिल नहीं है, तो जो मौजूदा हालात हैं उसके अंदर हम अपने आप को इंजॉय करने की कोशिश करें ना।
ऐसा ही बेशक,
अपने आप को हम उसके अंदर एडजस्ट करें, अपनी मुश्किलात को मुस्कुरा के, और फिर खसूसन जैसे अब हम बड़े होते जाते हैं तो जो हमारे छोटे होते हैं ना वो हमारी तरफ एक नज़र रखते हैं, उम्मीद की नज़र रखते हैं कि इनसे हमें कुछ ना कुछ सीखने को मिलेगा, ये हमें कुछ बताएंगे। और अब हो ये कि हम बजाय इसके कि वो अब उनको हौसला अफजाई कर रहे हैं, हम अपने गम लेके बैठिए, तो होगा क्या, उसका नुकसान ये होगा कि वो बेचारे वो मजीद क्राइसिस में आ जाएंगे। लिहाजा कोशिश करें कि चेहरे पर मुस्कुराहट लेकर आए, बातों को खुश दिली के साथ सुने, और कोशिश करें जहाँ तक मुमकिन हो उसके अंदर कोई पॉजिटिव थिंग मजबूत सोच निकालें और उसको सामने पेश करने की कोशिश करें, तो इंशाल्लाह उसका फ़ायदा क्या होगा, उसका फ़ायदा ये होगा कि वो सामने वाला भी हमसे खुश होगा और हमारी स्ट्रेस भी दूर होगी।
बेशक बेशक,
याद रखें कि जो शख्स कितना भी परेशान रहे तो परेशानी चेहरे से जाहिर करने से दूर तो होगी नहीं। कहते हैं कि किसी ऐसे ही एक शख्स था, उसकी किसी अकलमंद से मुलाकात हो गई और उसको उसने अपनी कहानियाँ सुनाना शुरू कर दी, मुझे ये परेशानी है, मुझे वो परेशानी है, मेरे साथ ये मामला है, मेरे साथ वो मामला है, मुझे घर से सुकून नहीं मिलता, मुझे बच्चों से सुकून नहीं मिलता जनाब, मुझे काम के अंदर ये परेशानी होती है। तो जिस शख्स से गुफ्तगू कर रहा था वो अकलमंद आदमी था, उसने उसको कहा कि मैं आपकी परेशानी का एक हल बताता हूँ अगर आप इसको सुने। देखा हाँ, ने कहा हमारे प्यारे आका अलैहिस्सलाम की सुन्नत मुबारक भी है और आपका फरमान भी है। तो उसने कहा जी जी बिल्कुल बताइए। तो उन्होंने इरशाद फरमाया कि अक्लमंद जो शख्स था उसने कहा कि मेरे आका अलैहिस्सलाम ने इरशाद फरमाया जो लोगों का शुक्रिया अदा ना करे वो अल्लाह पाक का शुक्र भी अदा ना करेगा।
अल्लाह अल्लाह,
इसलिए प्यारे भाई जब किसी शख्स से आपको कोई छोटी सी भलाई मिलती है आप उसका शुक्रिया अदा कर दें, उस आपको किसी ने कोई भलाई पहुँचाई। मिसाल के तौर पर बहुत आसान चीज़ें होती हैं, छोटी छोटी चीज़ें, कि हम कहीं जा रहे हैं, किसी ने दरवाज़ा खोल दिया, कोई हमसे आगे था उसने दरवाज़ा खोल दिया हमारे लिए कि चलें आप भी आ जाएँ, वो खुद तो दाखिल हो ही रहा था, उसने छोड़ा नहीं दरवाज़ा कि आप खुद खोलें, बल्कि उसने खुला
कर लिया
आप भी आ जाए, जी आप भी आ जाए, अब हम उसका शुक्रिया अदा करें, भाई आपकी मेहरबानी, आपने मेरे साथ जो है ये मेहरबानी की। अब घर में दाखिल हो तो घर वालों के साथ भी मुस्कुरा लिया करें ना, हमारी घरवाली भी हमारी मुस्कुराहट, हमारे बच्चे भी हमारी मुस्कुराहट के तलबगार होते हैं। हम दुनिया के अंदर तो हंसमुख मशहूर होते हैं और जब हम घर में दाखिल होते हैं ना तो सब कोने खुदरों में जाके बैठ जाते हैं। हमारी घरवाली डर के मारे हमसे बात नहीं करते, हमारे घरवाले करीब आते हुए डर रहे होते हैं, यार ये अभी आया बाहर से, बच्चों को पता होता है ये अभी बाहर से आया, अभी इसका पारा हाई होगा, इसको बैठने दें, रिलैक्स हो जाए, उसके बाद जो है फिर कुछ होगा, थोड़ा वक्त गुजरेगा तो फिर होगा। अभी बाहर में खड़ा हुआ किसी से मुस्कुरा मुस्कुरा कर बात कर रहा था और घर में दाखिल होते ही जनाब एकदम मूड चेंज हो गया। तो ऐसा नहीं होना चाहिए। घर वालों का भी शुक्रिया अदा करें, बच्चों का शुक्रिया अदा करें, बच्चे ने पानी पिलाया जजाक अल्लाह कहें, घर वालों ने खाना खिलाया उनकी तारीफ़ कर दें, आप माशाल्लाह खाना अच्छा बनाया है। इस तरह जो है शुक्रिया अदा करते रहेंगे, मुस्कुराते रहेंगे तो इंशाल्लाह उनके दिल में भी खुशी दाखिल हो जाएगी,
सुभान अल्लाह,
वो भी खुश होंगे, उनके चेहरे पर भी मुस्कुराहट आएगी और हमारी टेंशनें भी दूर होने लगेंगी,
सुभान अल्लाह। बड़ी अच्छी बात आपने फरमाई शाह साहब कि हम लोगों का शुक्र अदा करें, जब लोगों को शुक्रिया अदा करेंगे तो एक दिल की कैफियत तब्दील होगी। और नोट करें ना कि और ऐसे मौके तलाश करें कि हम लोगों का शुक्रिया अदा करें, कोई कुछ भी हमारे साथ भलाई करे, चाहे मामूली सा काम हो, जैसे शाह साहब ने कहा दरवाज़ा खोला था, वो भी जा ही रहे थे अंदर, लेकिन हमारे लिए तकल्लुफ ये कहकर दरवाज़ा रोक के रखा कि हम भी आ जाएं। तो अब ऐसा कोई हमारे साथ कर रहा है उसका भी शुक्रिया अदा करें। जब ये जहन बन जाएगा ना कि हमने लोगों का शुक्रिया अदा करना है, तो यकीन माने तो रब तो ज़्यादा हकदार है कि उसका शुक्र अदा किया जाए। तो फिर हमें रब का भी शुक्र अदा करने का जहन बनेगा और उसकी अता करदा नेमतों पर हम शुक्र करने वाले बन जाएंगे। और बड़ी प्यारी बात हमारे शाह साहब ने कही है कि जब एक लतीफ़े पर बार बार नहीं हंसा जा सकता तो एक गम पे बार बार क्यों रोएं। गम को तो हम ऐसे पकड़ लेते हैं ना कि साल बाद भी याद आ जाए तो दिल रंजीदा और गमगीन हो जाता है, यार यूँ हो गया था, फुला ने यूँ बोल दिया था। लोगों में नाराज़गियाँ हो जाती हैं कि यार इसने हमें शादी का कार्ड तो दिया था लेकिन बिल्कुल एक दिन पहले दिया था, हमें पता था इसके घर में शादी हो रही है और हमने तो एक महीने पहले दावत दी थी। अब वो जो ये जो एक दिन पहले बेचारा भूल गया होगा, कोई मजबूरी हो गई होगी, कोई परेशानी हो गई होगी, नहीं याद रहा होगा कार्ड देना, एक दिन पहले कार्ड आ गया, इसको भी इतना बुरा मान के बैठते हैं कि सालों ये बात याद रखी जाती है। तो ये तो मतलब अपने साथ ज्यादती करना है, है? आपको कार्ड मिल गया, अब इस बात को भुला दें, इग्नोर करें। अगर खुश रहना चाहते हैं, अपनी ज़िंदगी को बेहतर बनाना चाहते हैं तो इन बातों को माइनस कर दें, मनफी सोच को निकाल दें जहन से। जब ये मनफी सोच जहन से निकल जाएगी तो यकीन माने खुश रहना आसान हो जाएगा। आइए कोई कुछ कॉलर्स हैं हमारे साथ, प्रोग्राम के बारे में गुफ्तगू करना चाहते हैं, आइए सुनते हैं कॉलर क्या कह रहे हैं। जी कॉल दीजिए।
माशाअल्लाह माशाअल्लाह माशाअल्लाह, मदनी चैनल का सिलसिला, बुजुर्गों का मदनी चैनल में दावत इस्लामी के काफी पुराने पुराने इस्लामी भाई जो के बुजुर्ग इस्लामी भाई हैं उनकी ज्यारत का शर्फ हासिल हो रहा है इस सिलसिले में अल्हम्दुलिल्लाह। और बाज इस्लामी भाई तो माशाल्लाह उनकी एक पुराना स्केच जो किसी जमाने में देखा था, काली दाढ़ी सिया दाढ़ी होती थी और माशाल्लाह माहौल के अंदर रचे बसे बसे। अल्लाह पाक सबको इस्तकामत अता करे और रहमत की नजर फरमाए। और हमारे मोहतरम मुकर्रम मुजाहिद गाजी साहब माशाल्लाह यहाँ पे दावत इस्लामी की खिदमतें साउथ अफ्रीका में करते रहे तो इनकी भी ज्यारत हो रही है। तो आज मुस्कुराहट के हवाले से माशाल्लाह ये सिलसिला है, तो ये इरशाद फरमाइए कि मुसलमान भाई को मुस्कुराकर देखने का क्या सवाब है और इसकी दीन में दुनियानी भी बरकत क्या हासिल होंगे। अकील अहमद अत्तारी जोहान्सबर्ग साउथ अफ्रीका, जजाकल्लाह खैर।
सुभान अल्लाह सुभान अल्लाह, किसी मुसलमान भाई को मुस्कुरा कर देखें तो क्या बरकत मिलेगी। मुस्कुरा कर देखने से यकीनन उसके दिल में खुशी दाखिल होगी और किसी मुसलमान के दिल में खुशी दाखिल करने का सवाब मिलेगा इंशाल्लाह। जी बापू
माशाल्लाह, ये हमारे अकील भाई ये भी साउथ अफ्रीका में ही होते हैं
माशाल्लाह,
मुबल्लिग दावत इस्लामी अल्हम्दुलिल्लाह, अल्लाह ताला इस्तेकामत अता फरमाए, दीन का काम ले ले। तो किसी को मुस्कुरा कर देखते हैं और वो आपके करीब आ जाता है, आपके जब करीब आ जाएगा आपको दीन के काम करने में आसानी हो जाएगी। अगर आप ये चाहते हैं दुनियावी तौर पर, बल्कि एक कहावत थी मैंने पढ़ी थी, काफ़ी अर्सा हो गया लेकिन मफहूम उसका मेरे जहन में है, और उसमें था कि अगर आप मुस्कुराना नहीं जानते ना तो आप दुकान ना खोलें।
अल्लाह अल्लाह अल्लाह,
यानी कि अगर आप कारोबार करना चाहते हैं तो आप मुस्कुराएं, अगर आप मुस्कुराएंगे तो आपका कारोबार कामयाब होगा।
बेशक बेशक,
अब वो चाहे दुनियावी कारोबार हो या आखरत का कारोबार हो, आप चाहते हैं दीन का काम करना तो जब भी आपको मुस्कुराना पड़ेगा, आपने अपना बिजनेस चलाना है तो जब भी मुस्कुराना पड़ेगा।
सुभान अल्लाह सुभान। जी मजीद कॉल दीजिए।
अच्छा, मेरा ये सवाल है कि हम रोजाना की जिंदगी में कौन सी छोटी आदतें अपनाकर खुश रह सकते हैं, जवाब इरशाद फरमा दें। जज़ाकल्लाहु खैरा।
माशाल्लाह आज तो हमारे प्रोग्राम में वो छोटी बातें ही बयान की जा रही हैं कि मुस्कुराने की आदत बनाएं, लोगों का शुक्रिया अदा करें, ठीक है, बच्चों के साथ दिल लगाएं, बच्चों को खुश रखने की कोशिश करें। ये बूढ़ों के लिए, जवान भी चाहें तो वालिदैन को खुश रखने की कोशिश करें, और वालिदैन अगर मुस्कुरा कर माँ बाप को देखेंगे तो हज मबरूर का सवाब मिलेगा। तो औलाद के लिए भी फ़ायदेमंद बात यह है कि मुस्कुराएं और अपने माँ बाप को मुस्कुरा कर देखें, और वालिद साहब को भी चाहिए कि अपने बच्चों को मुस्कुरा कर देखें, उनकी छोटी छोटी ख्वाहिशें, अगर छोटे बच्चे हैं तो उनकी ख्वाहिशें पूरी करें, उन्हें छोटे छोटे से गिफ्ट दें। तो बच्चे तो बहुत बड़ी अल्लाह की नेमत है, यकीन माने इनसे दिल लगाएँ, और इनकी तरबियत का भी आपको वक्त मिलेगा, आप इनकी तरबियत भी फरमाएँ, अच्छे अच्छे वाक़िया सुनाएं, सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु के वाक़िया सुनाएं, बच्चों को बिठा के उनके इश्क़े रसूल के वाक़िया सुनाएं, उनके खौफ़े खुदा के वाक़िया सुनाएं, उनके ज़ोहद व तक़वा के वाक़िया सुनाएं। यकीन माने बच्चों का जहन भी बनेगा और असहाबे रसूल और आले रसूल की मोहब्बत भी आप दिल में डालने में कामयाब होंगे, बच्चों की तरबियत भी होगी, सवाब भी मिलेगा इंशाल्लाह, हैं, आपको खुशी भी हासिल होगी और दिल का सुकून भी मैसर आएगा। तो हम ये छोटी छोटी सी चीज़ें अपनाकर अपने दिल को खुश रहने के लिए टिप्स हम ये कर सकते हैं अल्हम्दुलिल्लाह। मजीद कॉलर भी हैं, आइए सुनते हैं क्या फरमाते हैं।
माशाल्लाह जिंदगी बेहतर बनाए प्रोग्राम बहुत अच्छा जा रहा है, और मेरा सवाल ये था कि अपने आप को मनफी सोच से दूर रखने के लिए क्या किया जा सकता है।
जी शाहिद भाई, मनफी सोच से कैसे बचाएं?
मनफी सोच से बचाने के लिए ज़रूरी है कि आप पॉजिटिव लोगों में बैठें, जो अच्छी अच्छी सोच रखने वाले लोग हैं ना, आप उनमें बैठना शुरू करें।
सुभान अल्लाह, एक जुमले के अंदर बड़ा ज़ोरदार जवाब दिया हमारे बुजुर्ग मुबल्लिग ने अपने तजर्बे की रोशनी में, कि आप पॉजिटिव सोच वाले लोगों की सोहबत में बैठें, इंशाल्लाह जो मनफी सोचें आ रही होंगी ना, खुद ब खुद ख़त्म हो जाएंगी। जब ऐसे लोगों की सोहबत में बैठेंगे ना, तो जब आप उनके सामने बात करेंगे वो आपको रोक देंगे, यार ये आप क्या बात कर रहे हैं, इस तरह की गुफ्तगू नहीं करनी चाहिए। हो सकता है कि बाज़ बातें जो हम पीठ पीछे करते हैं वो गीबत बन जाती हों या चुगली बन जाती हों, तो कोई पॉजिटिव सोच वाला होगा और वो हमारी गुफ्तगू को स्कैन करेगा, देखेगा, तो वो हमें रोक देगा कि नहीं भाई, नहीं, आप ख़ुद भी अपना नुकसान कर रहे हैं, मेरा भी नुकसान होगा, आप ये गुफ्तगू ना करें। तो पॉजिटिव सोच वालों की सोबत में बैठने से फ़ायदा होगा। मजीद कॉलर हैं, जी क्या फरमाते हैं।
खुश रहने की आदत अपनाने से इंसान की ज़िंदगी में क्या तब्दीली आती है, बराए करम जवाब इरशाद फरमा दें।
जी हुसैनी भाई, खुश रहने की आदत अपना ली तो क्या होगा, क्या तब्दीली
आएगी? तो सभी खुश रहेंगे, हम खुश रहेंगे तो सब खुश रहेंगे,
और हम खुश नहीं हुए
तो सब बेचारे गमगीन हो सकते हैं।
बड़ी प्यारी बात है भाई, हम खुश होंगे घर के अगर बड़े हैं तो, घर बड़ा खुश है तो सब खुश है, मज़ा ही मज़ा है पूरे घर को, मतलब एक लुत्फ़ कैफियत में इजाफा होगा सबकी। और अगर बड़े साहब घर के का मूड ऑफ है और मूड ख़राब है, तो फिर आप समझदार हैं, घर में नज़ारे देख ही होंगे।
खुश रहो, आबाद रहो,
खुश रहो, आबाद रहो, बड़ी प्यारी बात है। तो जी बुज़ुर्गों के मंदी चैनल के नाज़रीन, आइए प्रोग्राम को मज़ीद आगे की तरफ बढ़ाते हैं। खुश रहने की आदत अपनाने के लिए हमें क्या करना चाहिए, ये हमारा मौजू है कि हम खुश रहने की आदत अपनाएं। अच्छा, एक रुकावट ये भी होती है हमारे खुश रहने में, कि हम खुश तो रहना चाहते हैं लेकिन हमसे दूसरों की खुशी बर्दाश्त नहीं होती, ये भी एक कैफियत होती है। इस कैटेगरी के लोग भी माशरे में पाए जाते हैं। अगर कोई पड़ोसी खुश हो तो हमें तकलीफ़ होती है, अगर कोई हमारा रिश्तेदार खुश है तो हमें तकलीफ़ होती है। अच्छा, वो खुश क्यों होते हैं? तो खुशी तो होती है किसी नेमत के मिलने पर, या किसी नेमत के मिलने की उम्मीद हो तो इंसान खुश होता है। अगर किसी को कोई नेमत मिल जाए, कोई अपने घर में काम करा रहे, अपना इंटीरियर अच्छा कराए, अपना एलिवेशन अच्छा करा ले घर का, या अपने अपनी कोई नई गाड़ी ख़रीद ले, या कोई और अल्लाह पाक नेमत अता कर दे, वो खुश होता है और ख़ुशी का इजहार करता है, तो हमें उसकी खुशी बर्दाश्त नहीं होती। नेमत उसे मिली, खुश वो हो रहा है, हम उसको खुश देखकर तकलीफ़ में आ जाते हैं। अगर ऐसी कैफियत महसूस हो तो ये बहुत बुरी आदत है, ये अच्छी आदत नहीं। क्या फरमाते हैं शाहिद भाई, क्या वाकई ये भी एक वजह है जो मैंने अर्ज़ की?
जी जी करीम रज़ा भाई, आपने बिल्कुल ज़बरदस्त बात कही है। अगर हम खुद खुश रहना चाहते हैं ना, तो हमें दूसरों की खुशी में भी खुश होना चाहिए,
क्योंकि यानी ये भी एक मौका है खुश।
बहुत ज़बरदस्त बात है, यानी ये डेफिनेटली एक तो ये हमारे दिल की कैफियत का नाम है ना। अगर हमारी दिल की कैफियत अच्छी है ना, तो अच्छे हम यानी अल्लाह के खौफ रखने वाले बंदे हैं और हम अच्छी सोच हमारा मामला है, तो हम सामने वाले की खुशी में खुश हो जाएंगे। अच्छा, नॉर्मली क्या होता है कि जो हम शोभा लोग होते हैं ना, मिसाल के तौर पर एक ही बिज़नेस जिसका हो रहा है, अब اللہ کی عطا ہے, تقسیم کاری ہے, کسی کے پاس مطلب یہ کہ گاہک زیادہ آ رہے ہیں, کسی کے پاس کم آ رہے ہیں, اب جو ہے نا مطلب یہ سمجھ لیے کہ اس میں جیلسی کا معاملہ آ جاتا ہے اور ایک حسد کی کیفیت, یعنی کہ یار اس کا تو کام ہو رہا ہے میرا کام نہیں ہو رہا. اچھا یہ سبب بنتا ہے کہ آپ خوش نہیں رہ پا رہے ہوتے, تو اس لیے ضروری ہے اگر ہم خوش رہنا چاہتے ہیں تو ہمیں حسد جیسی بری عادت سے بچنا ضروری ہے. جب ان چیزوں سے بچیں گے تو انشاءاللہ تعالی ہمارے لیے خوش رہنا جو ہے وہ آسان ہو جائے گا. حسد کیا چیز ہے؟ حسد کی تعریف ہمیں پتہ ہونی چاہیے. حسد کس چیز کو کہتے ہیں؟ حسد یہ ہے کہ کسی کے پاس کوئی اللہ کی عطا کردہ نعمت دیکھ کر ہم دل میں یہ تمنا کریں کہ کاش اس سے یہ نعمت جو ہے وہ چھن جائے,
اللہ اللہ استغفر,
یعنی زائل ہو جائے اور یہ نعمت جو ہے مجھے حاصل ہو جائے. حالانکہ کریم رضا بھائی ہم یہ بھی دعا کر سکتے تھے یا تمنا کر سکتے تھے, یا اللہ پاک اس کی نعمت میں مزید اضافہ ہو جائے اور مجھے بھی کچھ حصہ عطا ہو جائے.
یہ درست تھا,
ہاں یہ درست تھا, یہ رشک ہے نا, یہ چیز جائز ہے. اور یہ چیز اس سے ہماری اس کی کیا ہے, اس کے لیے آپ نے دعا بھی کر دی. ایک اس کا بھی مفہوم ملتا ہے, اگر ہم کسی کے لیے دعا کرتے ہیں نا کریم بھائی تو وہ ہمارے حق میں پہلے مقبول ہو رہی ہوتی ہے. تو یہ ضروری ہے ہمارے لیے کہ ہم جو ہے نا دوسروں کی خوشی میں خوش ہوں. کوئی پروموشن ہو گئی, کسی کا کوئی اچھا کاروبار یا کسی نے گھر لے لیا, تو ہم اس کو مطلب یہ کہ مبارکباد دیں, تو اس سے ہمارے دل میں بھی خوشی داخل ہوگی. تو ضروری اس بات کی ہے کہ ہم جو ہے نا لوگوں کی خوشیوں میں خوش رہیں, اپنے معاملات پہ راضی رہیں, اللہ کی تقسیم پہ راضی رہیں. خوش ہونے کے لیے اس بات کا ضروری ہے کہ ہم اللہ کی تقسیم پہ راضی رہیں. تو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ حسد سے اپنے آپ کو بچاؤ, اس لیے کہ حسد جو ہے وہ نیکیوں کو اس طرح کھا جاتا ہے جس طرح آگ لکڑی کو کھا جاتی ہے. اب دیکھیں, ایک تو ہمارے پاس ویسی نیکیاں, بدقسمتی ہے کہ ہماری ہم نیکیاں زیادہ کر نہیں پا رہے ہوتے, اور اللہ کے کرم سے جو نیکیاں ہم نے کر بھی لیں تو وہ اللہ کی بارگاہ میں اللہ کے مقبول بھی ہو جائیں. اب اگر خدا نہ خواستہ ہم حسد کر رہے ہیں تو اس سے ایک تو ہماری دنیا کو نقصان ہو رہا ہے کہ ہمارے دل کے اندر جلن کی کیفیت ہو رہی ہے اور ہم خوش رہنے میں وہ رکاوٹ بن رہی ہے, اور آخرت کا نقصان یہ ہو رہا ہے کہ ہماری نیکیاں بھی ضائع ہو رہی ہیں. تو اس لیے عقل مند جو انسان ہوتا ہے نا کریم رضا بھائی, وہ ضرور ان چیزوں سے بچنے کی کوشش کرتا ہے. اور سب سے بنیادی بیسک جو چیز ہے نا, وہ ہمارے کو دین کا علم حاصل ہونا, یعنی وہی اچھی صحبت, نیک صحبت میں انشاءاللہ تعالی رہیں گے, دینی ماحول میں رہیں گے, کچھ نہ کچھ وائزین کو سنتے رہیں گے, کچھ نہ کچھ کتب کا معاملہ کرتے رہیں گے, تو انشاءاللہ تعالی ہم جو ہے خوش رہنے میں کامیاب ہو جائیں گے اور ان گناہوں کے امراض سے بچنے میں بھی کامیاب ہو جائیں گے.
سبحان اللہ سبحان اللہ. بزرگوں کے مندی چینل کے ناظرین, واقعی یہ جو ذکر کیا ہمارے شاہد بھائی نے, سید شاہد شاہ صاحب نے, کہ یہ جو کیفیت ہے نا کہ کسی کی نعمتوں کو دیکھ کر کڑنا اور جلنا اور اس کی تکلیف کو محسوس کرنا, یہ کیفیت بخوبی نظر آ جاتی ہے. جس میں یہ کیفیت ہوتی ہے نا وہ جانتا ہے کہ یار میں کس, ہم اگر غور کریں نا کہ میرے پڑوسیوں کے اندر یا میرے رشتہ داروں میں یا سگے بہن بھائیوں میں کون ایسا ہے کہ جو خوش ہوتا ہے تو میں مجھے اچھا نہیں لگتا, اس کی تعریف ہوتی ہے تو مجھے برا لگتا ہے, وہ ترقی کرتا ہے, اس کو کوئی نعمت اللہ کریم اپنے فضل و کرم سے عطا فرماتا ہے تو میرے لیے باعث اذیت ہوتی ہے, یا اس کے گھر میں خوشی کے شادیانے بجتے ہیں تو میرے دل میں غم کی کیفیت طاری ہوتی ہے. جب یہ غور کر لیں کہ ہاں ایسا کوئی ہے جس سے میرے دل میں یہ کیفیت ہے, تو اس کا مطلب ہم اس کے حسد میں گرفتار ہیں, اور حاسد تو کبھی خوش رہ ہی نہیں سکتا. اگر آپ اپنی زندگی کو خوش و خرم گزارنا چاہتے ہیں تو اس کیفیت کو نوٹ کریں, چیک کریں. اگر یہ محسوس ہو کہ یا دوسرے کی خوشی مجھے برداشت نہیں ہو رہی ہے تو پھر اس کے علاج کی طرف آ جائیں. علاج کیا ہے؟ اس کے لیے دعا کریں. جس چیز سے تکلیف ہو رہی ہے اس میں برکت کی دعا اسے کریں اور کہیں اور یوں عرض کریں, یا اللہ اس کی نعمت میں برکت دے اور مجھے بھی عطا کر دے. اس کی عزت و شہرت سے تکلیف ہو رہی ہے تو یا اللہ اس کو اور عزتیں عطا فرما, اور یا اللہ میری بھی عزت کی حفاظت فرما, مجھے بھی عزت عطا فرما. اس کی شہرت سے ہو رہی ہے, اس کی نیک نامی سے ہو رہی ہے, اس کی مال و دولت سے ہو رہی ہے. ارے یہ تو ایسے بھی ہوتی ہے کہ کسی کی اولاد اچھی نکل گئی, کسی کی اولاد کامیاب ہو گئی تو تکلیف ہوتی ہے, یار اس کی اولاد تو کامیاب ہو گئی, میری تو اولاد ہی نکمی ہے, میری اولاد تو کچھ کرتی ہی نہیں ہے. تو اس کی اولاد کی ترقی دیکھ کر بھی دکھ ہو رہا ہوتا ہے, اس کی اولاد کی کامیابیاں دیکھ کر بھی تکلیف ہو رہی ہوتی ہے. جب اتنی ساری تکلیفیں ہم اپنے دل میں جمع رکھیں گے تو بتائیے خوش کیسے رہیں گے. खुशी कैसे मिलेगी हमें, हम तो मतलब खुशी तो रूठ जाएगी, हमसे नाराज़ हो जाएगी, तो फिर तो ज़िंदगी बेचैनी बेकरारी और बदसुकूनी का शिकार हो जाएगी। तो ऐसी ज़िंदगी तो गुजारना तो यकीन माने इंतहाई तकलीफ दे हो जाएगा, इंसान बहुत मायूस हो जाएगा और उसकी ज़िंदगी का सुकून तबाह बर्बाद हो जाएगा। अगर हकीकी सुकून चाहते हैं कि दिल शाद और आबाद रहे तो अल्लाह की तकसीम पर राज़ी हो जाए, जिसको जो दिया है मेरे रब ने दिया है। अगर आप किसी के मिलने पर रंजीदा हैं तो असल मकसद ये साबित होता है कि आप अल्लाह की तकसीम से नाराज़ हैं। अब गौर कर लें, जो अल्लाह से लड़ाई लड़े उसकी तकसीम पर नाराज़ हो तो वो कैसे खुश रह सकता है। तो अल्लाह पाक हमें समझने की तौफीक अता फरमाए। अच्छा, ऐसी भी हुसैनी भाई कैफियत होती है, हमारी परेशानी की वजह ये होती है कि हमारे अखराजात पूरे नहीं हो रहे होते, और अखराजात पूरे ना होने की एक वजह ये भी होती है कि आमदनी कम होती है, हम खर्चे अपने ज़्यादा बढ़ा लेते हैं, क्योंकि हम उन लोगों को देख रहे होते हैं कि जिनकी आमदनी ज़्यादा है, और वो जिन आमदनी ज़्यादा है तो उनके खर्चे भी वैसे ही हैं, हम उन्हें देखकर अपने खर्चे बढ़ा लेते हैं और आमदनी हमारी कम है तो फिर हम खुश नहीं रह पाते, क्योंकि फिर हाथ में कुछ नहीं होता। जब खाली हाथ होता है तो वो तो सूफिया लोग होते हैं कि जिनके हाथ खाली, जेब खाली हो और कलंदर रक्स करता है, तो हम तो आम लोग हैं, हमारी जब जेबें खाली होती हैं, हाथ खाली होते हैं तो दिल परेशान हो जाता है। क्या फरमाते हैं आप?
सर, में जो आपकी गुफ्तगू है ना, इसका निचोड़ है किफ़ायत शियारी। अगर बंदा किफ़ायत शियारी इख्तियार कर ले।
आपने सारी गुफ्तगू को एक लफ्ज में सिमो दिया
देना कि जब फजूल खर्ची करेगा तो लाजमत वो तकलीफ के अंदर आएगा। फजूल खर्ची जो है ना, ये बर्बादी का पेश खेमा है, बर्बादी का हमने दरवाज़ा खोल दिया। अब फजूल खर्ची की वजह से, किफ़ायत शियारी ना अपनाने की वजह से, किफ़ायत शियारी के माना क्या है कि इंसान अपने अखराजात और जो भी ख़रीदारी के मामलात हैं उसमें एतदाल का बर्ताव करे,
बेशक
कि मियाना रवि इख्तियार करे। यानी कहते हैं कि जेब में पैसा है तो चलो भाई खर्च करते जाओ, उड़ाते जाओ। बाज़ वक़्त क्या होता है कि मॉल्स वगैरह में जाते हैं तो लेनी कुछ चीज़ें होती हैं और ट्रॉली भरकर बाहर निकल रहे होते हैं, बाद में 15 दिन के बाद फिर रोना होता है कि भाई अब तो खर्चे के लिए पैसे भी नहीं रहे, क्योंकि लोगों की आमदनी भी कुछ महदूद भी होती है ना, कि वो अपने सारे महीने का बजट बना के रखते हैं कि भाई यहाँ 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 खर्चा करना है। अगर उसी में ही फजूल खर्ची हो जाएगी तो फिर बजट कहाँ से बचेगा, तो फिर रोना रोते। इसी तरीके से प्यारे आका सल्लल्लाहु तआला अलैहि व आलिहि व सहाबी वसल्लम का फरमान है, खर्च में मियाना रवि आधी ज़िंदगी है।
अल्लाह अल्लाह अल्लाह,
क्या बात है, मियाना रवि आधी ज़िंदगी है, तो बंदे को और क्या चाहिए कि मियाना रवि इख्तियार करे। हकीम उल उम्मत मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ताला इस हदीस पाक के तहत फरमाते हैं, खुशहाली का दारो मदार दो चीज़ों पर है, कमाना और खर्च करना, कमाना और खर्च करना, मगर इन दोनों में खर्च करना जो ना, ये बहुत कमाल है।
अल्लाह अल्लाह,
कि कहाँ खर्च करना है, कैसे खर्च करना है, किस जगह पे खर्च
और करना, कितना खर्च करना,
और कितना खर्च करना, यानी कि खर्च करना सीख जाए आप। अगर आप खर्च करना,
खूबसूरत बात,
खर्च करना सीख गए ना तो फिर आपकी ज़िंदगी में तकलीफें नहीं आएगी, जो अल्लाह ने लिखी वो अपनी जगह पर है, बाकी आपकी ज़िंदगी पुरसकून गुजरेगी। आजकल मुआशरे में जहाँ हमें बहुत से मसाइल का सामना है, वह एक बड़ी बीमारी फजूल खर्ची भी है। अब वो बंदा चाहता है कि फजूल खर्ची से बचे, मगर फैमिली मेम्बर्स होते हैं, क्योंकि हमारे मदनी चैनल सिर्फ बुज़ुर्गों का मदनी चैनल नहीं है, ये हमारे मेले सुरंद में फरमाया कि इसमें बुज़ुर्गों की भी असलाह है और नौजवानों की भी असलाह है, ख़वातीन की भी असलाह है और जो जो नौजवान है हमारे घर के उनकी भी असलाह है, तो ज़ईफ़ुल उम्र भी है। ज़ईफ़ुल उम्र लोग जो होते हैं ना, बुज़ुर्ग जिसको हम कहते हैं, उनके अपने तजुर्बात होते हैं। अगर उन्होंने अपनी ज़िंदगी में किफ़ायत शियारी अपनाई है, अल्हम्दुलिल्लाह उसकी ज़िंदगी पुरसकून गुजरी, बच्चों की अच्छी तरबियत हुई, नमाज़ों की तरफ भी बच्चों को लेकर आए, कुरान पाक की तालीम की तरफ बच्चों को लेकर आए और अच्छी तरबियत कर पाए, क्योंकि तवज्जो थी ना वो किफ़ायत शियारी की बरकत से तकसीम हो गई कि यहाँ इनको ये तवज्जो देनी है, फलाँ को ये तवज्जो देनी है। अगर बंदा खुद डिप्रेशन में होगा तवज्जो किसको देगा, घर वालों को देगा, कारोबार में तवज्जो देगा, क्या करेगा वो? तो अपने डिप्रेशन को दूर करने के लिए फजूल खर्ची से बच जाए।
सुभान
अगर आप फजूल खर्ची से बच गए ज़िंदगी पुरसकून हो जाएगी।
सुभान अल्लाह। बुज़ुर्गों के मंदी चैनल के नाज़रीन वाकई किफ़ायत शारी को अपना लेना ये आधी ज़िंदगी है और इंसान खुशहाल हो सकता है, क्योंकि ये टेंशन ना बहुत ज़्यादा आज के माशरे में परेशान करती है कि यार अखराजात पूरे नहीं हो रहे, खर्चा पूरा नहीं हो रहा और पैसे ज़्यादा खर्च हो गए, आखिरी महीने के दिन और पैसे नहीं, अब किसी से उधार मांगना पड़ेंगे। उधार मांगना भी शर्मिंदगी है। जब इस महीने में आपका खर्च पूरा नहीं हुआ, आपने उधार ले लिया, तो अगले महीने में तो फिर यही रूटीन है, इतनी ही आमदनी है, ये कर्ज़ा कैसे उतरेगा। तो ये सारी बातें सोचने की हैं। अगर हम अपने खर्च को का एक जदवल बना लें, थोड़ी सी मेहनत कर लें कि कहाँ खर्च करना है कहाँ नहीं करना, तो यकीन माने कि ये टेंशन और परेशानी भी हमारी दूर हो सकती है। आइए तस्वीर की तरफ चलते हैं कि कुछ कॉलर्स भी हमारे साथ। जी,
इस तस्वीर को देखने के बाद ज़हन में ये बात भी आती है कि इंसान को शुक्रगुजार रहना चाहिए, चाहे तोहफा मिले या ना मिले, क्योंकि मोहब्बत खुद सबसे बड़ा तोहफा है।
जी शाह साहब, मोहब्बत सबसे बड़ा तोहफा है।
बिल्कुल कॉलर ने सही फरमाया। और आप ये जरा मतलब इस तस्वीर की तरफ आप थोड़ा सा रुख दूसरा करें कि वो जो शख्स आ रहा है अपनी बच्ची के लिए, उसने हाथ पीछे इसलिए रखा है कि बच्ची अचानक जो है वो मेरे हाथ को जख्मी को या पट्टी बंधे वो देख के सदमे में ना आए,
में ना आ जाए।
वो उसके दिल में खुशी दाखिल करना चाह रहा है, फिलहाल सदमा ना हो, आहिस्ता आहिस्ता जाहिर आदमी आदि हो जाता है। और उधर बच्ची ने ये जहन बिठा बनाया हुआ है कि यह तोहफा है जो मुझे छुपा के रखा हुआ है।
सुभान अल्लाह। जी मजीद कॉल दीजिए।
मुझे इस तस्वीर को देख के ऐसा लगता है कि कभी कभी हालत ऐसी होती है कि सामने वाला चाहकर भी हमारी खुशी पूरी नहीं कर सकता। जज़ाकअल्लाहु खैरा।
सामने वाला चाहकर भी हमारी खुशी पूरी,
बहुत जबरदस्त बात की है। यानी हर वालदेन की ख्वाहिश होती है कि अपने बच्चों की ख्वाहिशात को पूरा करें किसी हद तक, लेकिन बाज़ औक़ात हालात वाक़ियात रोज़गार के मामलात वो उस बंदे को उसके मामलात को करने नहीं दे रहे होते, और उन सामने वालों को चाहिए कि उसकी कंडीशन को समझते हुए आपस में अंडरस्टैंड करें।
सुभान अल्लाह। जी मजीद कॉल दीजिए।
सच्ची मोहब्बत तोहफों में नहीं एहसास में होती है। लड़की सिर्फ इसलिए खुश है, उसे लगता है इसके वालिद कुछ लाएंगे, मगर वालिद का हाथ जख्मी है, इसके बावजूद वो इसके लिए फिक्रमंद है। ये हमें सिखाता है कि वालदेन अपनी तकलीफ में भी बच्चों की खुशी सोचते हैं। बच्चों को चाहिए कि वो वालदेन की मोहब्बत और मोहब्बत की कदर करें। मोहब्बत का असल तोहफा साथ, तवज्जो और खलूस है। जज़ाकअल्लाह खैरा।
सुभान अल्लाह। जी हुसैनी भाई,
हकीकत फरमाया माशाल्लाह हमारे कॉलर ने कि माशाल्लाह अपने बच्चों के सामने खुशी के इजहार ही करने चाहिए, अपने गम को छुपाना चाहिए। अब इसमें देखें एक बात और भी है कि अपनी तकलीफ़ को छुपाया हुआ है और जो राहत है वो सामने आ रही है बैग की सूरत के अंदर, और बच्ची समझ रही है कि कुछ तोहफा है। तो ये जहन भी हो सकता है कि घर वाले हों, अजीज़ और रिश्तेदार हों, तो इस बात के लिए एग्री होने चाहिए, तैयार होने चाहिए कि खुशी के पीछे गम छुपा हुआ है।
सुभान अल्लाह। सुभान अल्लाह। वाकई बाप जो है ना ये एक बड़ी अजीम हस्ती है और अपनी औलाद के लिए बड़ी मतलब कुर्बानियां देता है, अपनी औलाद के लिए जान मारता है। तो मैं अपनी नौजवान नस्ल से भी यही कहूँगा कि अपने माँ बाप की खुशियों का एहतराम करें, उन्हें खुश रखने की कोशिश करें। और बहुत सारी आज के प्रोग्राम में हमने टिप्स सीखे हैं जो बुज़ुर्ग मुबल्लिगीन ने बयान किए हैं कि हकीकी खुशी यह है कि अल्लाह पाक की रज़ा हासिल की जाए और उसके लिए नेक आमाल में दिल लगाना ज़रूरी है। अगर नमाज़ों में सुस्ती हो जाती है, नमाज़ कज़ा हो जाती हैं या गुनाहों भरी ज़िंदगी गुजर रही है, तो अगर दुनिया में आर्जी खुशियां मिल भी गई तो क्या फ़ायदा, हम हकीकी खुशी से तो महरूम हो जाएंगे। जिसे अल्लाह की रज़ा ना मिली जहन्नम में गया, अपने ईमान से बताइए वो जहन्नम में कौन सी खुशी होगी, जानना में तो दुख ही दुख हैं, तकलीफ़ ही तकलीफ़ है। तो हकीकी खुशी को भी मद्देनज़र रखें। हम दुनिया की मामूली तकलीफ़ों को देखकर उस उखरवी खुशी और राहतों को क्यों फरामोश कर देते हैं। अल्हम्दुलिल्लाह दावत इस्लामी हमें हमेशा खुश रहने वाली दायमी खुशियों की तरफ बुला रही है। आइए दावत इस्लामी के माहौल में आ जाइए, इंशाल्लाह नेकों की सोहबत मिलेगी, अल्लाह के औलिया की सोहबत मिलेगी, तो इंशाल्लाह मुस्बत सोच पाने में कामयाब हो जाएंगे और ज़िंदगी खुश व खुर्रम हो जाएगी। दिगर जो टिप्स दुनियावी खुशी हासिल करने के हमारे बुज़ुर्गों ने बयान किए हैं उन्हें भी बार बार सुनिए, उन्हें अपनाइए, मुस्कुराने की आदत अपनाइए, दूसरों की खुशी में खुश होना सीखिए, किफ़ायत शारी इख्तियार कीजिए। इंशाल्लाह दुनिया भी ہماری خوش و خرم ہو جائے گی اور ہمارے بزرگوں کو بھی خوش رہنے کا موقع میسر آئے گا. اور نوجوانوں سے بھی گزارش کروں گا, فیملی ممبر سے بھی گزارش کروں گا, اپنے بزرگوں کو بھی وقت دیا کریں اور ان سے اچھی اچھی باتیں کریں تاکہ یہ بھی خوش رہنے میں کامیاب ہوں گے. اللہ پاک ہم سب کو دائمی خوشیاں عطا فرمائے. دیکھتے رہیے مدنی چینل, صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
زندگی بہتر بنائے, زندگی زندگی بہتر بنائے, زندگی